बिहानको बारेमा सुरु गर्छौँ। चेलापन तथा चर्च स्थापनाको अभियान दुई मुख्य धेरैवटा अभियानहरू छन्, धेरै खालको मान्छेहरूले यो काम गरिरहेछन्। तर तपाईँलाई मैले यो हेरेको कारण चाहिँ के छ भने, हाम्रो आफ्नो समाजमा, आफ्नो संस्कृतिमा, आफ्नो ठाउँहरूमा कसरी सुसमाचारलाई बढी प्रभावकारिताको साथ हामी उपयोग गर्न सक्छौँ, जो चाहिँ पुरा बाइबलीय हुन सकोस्, परमेश्वरलाई आदर दिने खालको हुन सकोस्, यसु सेन्टरमा राखेर क्रिस्ट सेन्टर हुन सकोस्, अनि त्यो कुरो गर्नलाई परमेश्वरले हामीलाई मद्दत गर्नुभएको होस्। त्यस कारणले हामी त्यो कुराको लागि प्रयास गर्छौँ अनि प्रभुमा भरोसा राखेर हामी आजको यो सुरु गर्छौँ। त्यसैले तपाईँलाई म सानो एक दुईवटा पावर पोइन्ट राखेको छु, त्यसबाट सुरु गर्छौँ। शिष्य नेपालीमा कि यो चाहिँ संस्कृत शब्द हो, के अरे शिष्य पनि भन्छ, चेला बनाउने अभियान, चेलापन अभियान भनोस्, शिष्य अभियान भन्नुहोस् होइन, धेरैले शिष्य भन्ने शब्द पनि चलाउँछ। वास्तवमा यो चेलापन भन्ने कुरा यसैको बारेमा तपाईँलाई अर्को एक घन्टा भनिदिन सक्थेँ, तर त्यो कुरा आज नगरौँ होइन, तर आज मैले जे लेखेको छु त्यही कुरा गरौँ। त्यसैले यहाँनिर तपाईँलाई म के भन्न चाहन्छु भने, चेलापनको अभियान अथवा चर्च सुरु गर्ने अभियान भनौँ न, सो चेला बनाउँदै जाने अभियानमा मण्डली स्थापना सुरु गर्ने कुरा चाहिँ चेलापनको अभियानबाट प्रभावकारी भएको हामी देख्छौँ। जब चर्च सुरु हुन्छ, एउटा चर्चलाई अर्को चर्च, यो अभियान कसरी भन्ने, मण्डली स्थापनाको अभियान अथवा चेलापनको अभियान, मोमेन्ट भन्छ अङ्ग्रेजीमा, त्यो मोमेन्ट हुन चाहिँ के हुनु पर्यो भने नि, एउटा मण्डली जब सुरु हुन्छ अनि विभिन्न यो चेला बनाउने यो यसमा उनीहरूलाई अगाडि बढाउने, तालिम दिने, यो सबै जो कदमहरू छन्, स्टेपहरू छन्, त्यो सिस्टमहरू छन्, त्यसअनुसार गएपछि सफल प्रकारले उनीहरू अर्को एउटा चर्च सुरु गर्छन्, जुन चर्च चाहिँ फेरि अर्को चर्च सुरु गर्न क्षमता राख्छ होइन, अनि त्यसपछि त्यो चर्चले अर्को चर्च सुरु गर्छ, जुन चाहिँ अर्को फेरि त्यस्तै चर्च सुरु गर्नलाई क्षमता राख्छ। अर्को शब्दमा भन्नुपर्दा, हामी एकजना चेलालाई बनाउँछौँ, त्यो चेला अर्को चेला बनाउन सक्ने चेला बनाउने क्षमता राख्छ। हामीले जे सिक्छौँ यसु प्रभुबाट, हामीले त्यसलाई पछ्याउँछौँ, त्यसमा विश्वास गर्छौँ, त्यसबाट बदलिन्छौँ र त्यो कुराको पालना गर्छौँ टोटल। त्यसैले चेलापन भन्ने बित्तिकै टोटल आज्ञा पालनबाट मात्रै सुरु हुन्छ, किनभने यसु प्रभुले दिनुभएको महान आज्ञा नै चेला बनाउने आज्ञा हो। वास्तवमा बाइबलमा चेला बनाउने आज्ञा यसुले दिनुभएको होइन, मण्डलीको बारेमा चेलाहरूको समूह जब भेला हुन्छ त्यहाँ एउटा मण्डली हुँदछ होइन। त्यसैले जब हामीले त्यस्तो खालको चेला अथवा मण्डली चर्च सुरु गर्ने योजना राखेर अगाडि बढ्दछौँ अनि त्यो हामीले सुरु गरेको चेलापन अथवा मण्डलीले एकपछि अर्को गर्दै, तपाईँले एउटा व्यक्तिलाई विश्वासमा ल्याउनु भयो अथवा एउटा झुन्डलाई ल्याउनु भयो, त्यहाँ सुरु भयो चर्च, त्यो चर्चले अर्को झुन्डलाई ल्याउनलाई सक्षम तपाईँले बनाउनुहुन्छ अनि त्यो चर्चले अथवा त्यो चेलाले अर्को व्यक्तिलाई, अर्को झुन्डलाई विश्वासमा ल्याएर अनि स्थापना गर्छ र त्यो भर्खरै स्थापना भएको चर्चले अर्को चर्च बनाउन सक्ने क्षमता राख्छ। यसरी जब जेनेरेसन भन्छ अथवा पुस्ता भन्छ, चौथो जेनेरेसनसम्म त्यसरी जान सक्ने भयो भने त्यो चाहिँ एउटा अभियान हुन्छ। तपाईँ र मैले यसको बारेमा धेरै सिकेको छौँ, विशेष गरी यो बेथानी अनुग्रह मण्डलीमा जति हुनुहुन्छ धेरै कुरा सिकेको छ। एकचोटि हामीले एक वर्षसम्म यसको बाइबल स्टडी पनि गरेका थियौँ, तर तपाईँलाई म भनौँ, समस्या के हो, समस्या आज्ञा पालनको हो, हामीले आज्ञा पालन गरेका छैन। भनेको मतलब हामी सबै सिकाउने मात्रै छौँ तर गर्ने छैनौँ। सुसमाचार सिक्यो, सुनाएन, मैले विश्वास गरे, जसरी मलाई कसैले सिकाएर विश्वासमा ल्याउँछ, मैले अब एकजनालाई त्यसै गरी सिकाउँदै नयाँ मान्छे खोजेर विश्वासमा ल्याउनु पर्ने, जबसम्म त्यस्तो कुरा हुँदैन त्यो चाहिँ अगाडि बढ्न सक्दैन। हामी अरूलाई उत्पादन गर्ने क्रिस्चियन भएका छैनौँ, जबसम्म हामीले अरूलाई उत्पादन गर्दैनौँ हामी वास्तविकतामा चेला हुँदैनौँ। त्यस कारणले यो कुरो प्रष्ट हामीले देख्दछौँ। चेलापनको अभियान पनि यसै प्रकारले पहिलो चेलाले अर्को व्यक्तिलाई ख्रिस्टमा डोर्याउँछ र उसलाई तालिम र शिक्षाद्वारा अर्को व्यक्तिलाई ख्रिस्टमा ल्याउन सक्ने उसले बनाउँदछ र उसले पनि अर्को नयाँ व्यक्तिलाई ख्रिस्टमा डोर्याउँछ। यस प्रकारले उसले चौथो पुस्ता वा जेनेरेसन भन्छ, फोर्थ जेनेरेसन व्यक्तिलाई ख्रिस्टमा ल्याउन सक्छ। भने मतलब त्यो पहिलो व्यक्ति जसले एउटालाई ल्याउँछ त्यसले चारजना ल्याए होइन नि, उसले ल्याएकोले अर्को ल्याउँछ, अर्कोले ल्याएकोले अर्को ल्याउँछ, अर्कोले ल्याएकोले अर्को ल्याउँछ। दिस इज द बिब्लिकल भ्यू। बाइबलीय तरिकाबाट चेलाको र चर्च प्लान्टिङको कुरा चाहिँ यस्तो हो होइन। त्यस कारणले जबसम्म हामीले त्यसै प्रकारले गर्दैनौँ यो ठिक प्रकारले बढ्न सक्दैन। त्यसैले चेलापनको अभियान चाहिँ यो एकबाट अर्को गर्दै जेनेरेसनलाई चाहिँ विश्वासमा ल्याउने त्यस्तो खालको सुरुवात हामीले गर्नु पर्यो। अनि त्यो सुरुवात गर्दाखेरि यो चेलापनको कुरामा तपाईँलाई थाहा छ, मैले पहिला पनि एकचोटि भनेको होला, धेरै किताबहरू लेखिया छन्, धेरै तालिमहरू दिइन्छन्, तर यो चेलापनमा हामी कहिलेकाहीँ के गर्छौँ भने नि त्यस्तो कुरामा त्यति विश्वास गर्दैनौँ। किनभने त्यो त एकजना मात्रै गरेर आउँछ, दुईजनालाई एउटा परिवारलाई गरेर आउँछ, ठुलो ठुलो ग्रुपलाई गरेर आउँदैन। तर थाहा छ तपाईँलाई एक वर्षमा एकजनाले एउटा विश्वासीलाई मात्र बनाउने, तर त्यस्तो विश्वासी बनाउने त्यो विश्वासीले अर्को वर्षमा अर्को विश्वासी बनाउँछ। त्यसैले पहिलो वर्ष के हुन्छ, दुईजना हुन्छ, एकजना थियो दुईजना भयो। दोस्रो वर्ष के हुन्छ, दुईजनाबाट चारजना हुन्छ। तेस्रो वर्ष के हुन्छ, चारजनाबाट आठजना हुन्छ। तपाईँलाई थाहा छ यसलाई भन्छ ज्योमेट्रिय रेसियोमा बढ्ने भन्छ। अर्थमेटिक भनेको चाहिँ थप्दै जाने, ज्योमेट्री भनेको चाहिँ डबल डबल मल्टिप्लाई हुँदै जाने, बुझ्नुहुन्छ। यो वास्तवमा रियलिटी रियल हो, तर हामी त्यसरी समय नै बिताउँदैनौँ होइन। मान्छेहरूलाई अझ चर्चको त सिस्टमै के छ भने एउटा पास्टर हुन्छ, एल्डर हुन्छ, डिकन हुन्छ, मान्छेहरू विश्वासमा गरेर आउँछन्। सबै मान्छेले अरूलाई सिकाउन र यसरी चेला बनाउन जानेकै हुनन्, त्यो कुरा त सिकेको पनि हुँदैन। विशेष गरी चर्चको सिस्टमै त्यस्तो छैन। तपाईँलाई थाहा छ यो एकजनाले एक वर्षमा एउटा, त्यसपछि दुईजनाबाट दुई वर्षमा चारजना हुने किसिमले गर्यो भने यो संसारमा अहिले 7 बिलियन मान्छे छ, त्यसलाई सबैलाई ख्रिस्टमा ल्याउन कति वर्ष लाग्छ थाहा छ तपाईँलाई? हिसाब गर्नुहोस्, 33 वर्ष मात्रै लाग्छ। थाहा छ 33 वर्ष भने त धेरै होइन नि, एमेजिङली ठुलो छ। तर तपाईँ र मैले विश्वास गरेर अहिलेसम्म कतिजना बनायौँ, त्यो हिसाबले हामी बुझ्न सक्छौँ कि हामीले गरेको तरिकामा केही न केही खोट छ, समस्या छ होइन। त्यसैले मानिसहरूलाई चर्चमा ल्याउने मात्र होइन कि उनीहरूलाई सिकाउनु पर्यो होइन। विशेष गरी यो चेलापन अभियानमा एउटा तरिका के छ भनेदेखि, चेला जब कोही मान्छेले नयाँ मान्छेलाई विश्वासमा ल्याउँछ, त्यो विश्वासमा के भन्छ भनेदेखि, विश्वासमा नै होइन, यहाँनिर विशेष गरी पर्सन अफ पिस भन्छ त्यो, त्यसलाई हामी एकछिनमा हेर्छौँ। तर जब कुनै मान्छे इन्ट्रेस्टेड सुसमाचार सुन्न चाख लाग्ने चाहने व्यक्तिलाई हामी भेट्दछौँ, ऊ चाहिँ ओपन छ, सुन्न चाहन्छ, उसलाई सुनाउन थालेका छौँ, यो अभियानमा के गर्छ भने, सायद तपाईँलाई यस्तो कस्तो लाग्छ मलाई थाहा छैन, नयाँ मान्छेलाई हामी चर्चको सङ्गतिमा ल्याउँदैनौँ। हामीले जहाँ भेट्यौँ त्यही ठाउँमा सुसमाचार सुनाउँछौँ, त्यहाँ घरेलु सङ्गति अथवा त्यहाँ बाइबल स्टडी सुरु गर्छौँ, हप्तामा एकचोटि भेट्न थाल्छौँ। अनि बाइबल स्टडी कसरी गर्ने, उसलाई के सिकाउने, त्यसको सबै एउटा सिस्टम हुन्छ, त्यो सुन्नुहोस्। चर्चमा ल्याइँदैन, उसकै ठाउँमा त्यहाँनिर त्यो सुनाइन्छ होइन। विश्वासीहरूको आफ्नो काम, जागिर, पेसा, व्यापार जे पनि हुनसक्छ, यो फुल टाइम यसैमा लागेको व्यक्तिले गरे होइन, हरेक चर्चको व्यक्तिहरूले यो गर्न सक्छ। अनि समाजमा परमेश्वरको वचन अनुसार पवित्र र ख्रिस्ट केन्द्रित धार्मिकताको जीवन यो विश्वासीले जिउनुपर्छ। उसले गरेको काम गर्ने ठाउँमा जो जो मान्छेसँग ऊ यात्रा गर्छ, जो मान्छेसँग ऊ भेट्छ, सबै मानिसहरूको बिचमा ऊ के हुन्छ, ऊ एउटा असल ख्रिस्चियन, ख्रिस्टको गवाही बनिराखेको हुन्छ, उसको जीवनबाट येशूलाई प्रदर्शन गरिराखेको हुन्छ। मान्छेहरूलाई थाहा हुन्छ कि यो व्यक्ति आत्मिकी व्यक्ति हो, यो फरक व्यक्ति हो, मान्छेले उसलाई भरोसा गर्छ, उसको काम गराइ फटा हुँदैन, उसले आफ्नै ठाउँ खोजेर, आफ्नै पद खोजेर, आफ्नै पैसा खोजेर हिँड्या हुँदैन, उसले परमेश्वरमा आफ्नो समर्पणता देखेला हुन्छ। पहिलाको जीवन र येशूमा विश्वास गरेपछिको जीवन फरक हुन्छ। तपाईँलाई थाहा छ धेरै मान्छेहरू विश्वासमा आउँछन्, त्यसपछि फेरि संसारकै जीवन जिउँछन्। अब एकचोटि मूल्याङ्कन गरेर हेर्नुहोस् तपाईँले देखेका मान्छेहरू, तपाईँ र हाम्रो आफ्नै जीवनमा त्यसका तर वास्तवमा चेलापन के हो? येसुमा विश्वास गरेपछि हाम्रो जीवन त नयाँ हुनुपर्ने। पावलले कोरन्थको मण्डलीलाई दोस्रो कोरन्थी 5 अध्यायमा के भनेको छ, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगयो, हेर सबै नयाँ भएका छन्। नयाँ जीवनमा आएको कुरा त्यहाँ हामी देख्दछौँ। त्यसैले पहिलो जीवनद्वारा ख्रिस्ट प्रदर्शन गर्दछ उसले, दोस्रो कुरा चाहिँ वचनद्वारा परमेश्वरको निम्ति परमेश्वरको पवित्र वचनलाई सुसमाचारलाई घोषणा गरेर मान्छेहरूलाई गवाही दिन सक्दछ। ख्रिस्टको जीवन परमेश्वरको उद्देश्य पुरा गर्दै ख्रिस्टियन जीवन बिताउँछ, उसको परमेश्वरको इच्छालाई उसले आफ्नो इच्छा बनाउँछ, परमेश्वरको पवित्रता र परमेश्वरको महिमा र इच्छा नै उसको लक्ष्य र इच्छा हुन्छ। पक्का ख्रिस्टियनहरूमा त्यो कुरा हुन्छ, पूर्ण हृदयका साथ पुरा परमेश्वरको वचन पालन गर्दै ख्रिस्टको चरित्रमा बनेको जीवन प्रदर्शन गर्छ, ख्रिस्टको वचन पालनमा जीवन बिताउँछ। अनि चेलापन भनेको वास्तवमा ख्रिस्टको वचन पालन गर्ने कुरा नै हो। त्यसकारणले हामी यसको बारेमा प्रष्ट रूपमा बाइबलमा पाउँदछौँ। अनि तपाईँले हेर्नुभयो भने यहाँ मत्तीको सुसमाचार त्यसको 28:18, एकचोटि म तपाईँलाई मत्तीको सुसमाचारमा लान चाहन्छु। मैले 19-20 मात्रै लेखेको छु यहाँनिर, 18 चाहिँ तपाईँलाई थाहा छ यीशु प्रभुले स्वर्गको पृथ्वीको सबै अधिकार मलाई दिएको छ भनेर भन्नुहुन्छ। उहाँले आफ्नो अधिकारबाट यो घोषणा गर्नुहुन्छ, यो आज्ञा गर्नुहुन्छ, महान आज्ञा भनेर हामी सबैलाई थाहा छ। अनि यो महान आज्ञाको मुख्य आशय, यसको मुख्य भनाई, मुख्य टास्क, हामीले गर्नुपर्ने कुरा के छ, कसरी मानिसहरू चेला बन्न सक्छन्, यो कुरो महत्त्वपूर्ण हो। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। यहाँसम्म चेला बनाएर बप्तिस्मा दिने कुरा हरेक विश्वासीहरूलाई छ भनेर हामीलाई थाहा हुन्छ, एक दुईजनाको काम होइन। त्यसपछि यहाँ येशूले के भन्नुहुन्छ, चेला बनाउने तिनीहरूले गर्नुपर्ने चाहिँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। त्यसकारणले चेला बनेका व्यक्तिहरू येशूको शिक्षाका हरेक कुराहरू पालन गर्नुपर्ने हुन्छ। सबभन्दा ठुलो शिक्षा येशूले के भन्नुहुन्छ, एउटा नयाँ आज्ञा, प्रेम, होइन? त्यसकारणले एक अर्कालाई प्रेममा जिउने कुरा हामीलाई थाहा छ, हेर म युगको अन्तसम्म तिमीहरूको साथमा छु भनेर येशू प्रभुले यहाँ भन्नुभएको छ। त्यसैले उनीहरू जहाँ जहाँ रहन्छन्, जुन ठाउँमा रहेका हुन्छन्, हरेक व्यक्ति येशूको लागि गवाही बन्ने र उहाँको सुसमाचार प्रचार गर्ने कुरा चाहिँ हामीले यो एउटा परमेश्वरको आज्ञाको रूपमा देख्दछौँ। येशू प्रभु स्वर्ग जानुभन्दा पहिला अन्तिममा भन्नुभएको कुरा के छ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू जेरुसलेममा, सारा यहुदियामा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। वास्तवमा यो पदलाई हामीले धेरैले यसलाई भन्छौँ, तर साक्षी कसरी हुने त्यो कुरामा चाहिँ हामीले धेरै ध्यान चाहिँ दिँदैनौँ। किनभने साक्षी त येशूको निम्ति जिउने, येशूको चरित्र अनुसार जिउने व्यक्ति मात्र साक्षी हुनसक्छ। तपाईँहरू मेरो जीवन चाहिँ येशूको जीवनको एउटा छाया हुन्छ अथवा एउटा रूप हुन्छ, येशूको चरित्र अनुसार जिउने, होइन, येशूको जस्तै मन भएर जिउने भनेर चाहिँ त्यो कुरा हुन्छ। त्यसैले चेलापनको अभियान गर्नुभन्दा पहिला यो कुरा हुनु पर्यो, येशूको जीवन तपाईँ र ममा हुनु पर्यो, येशूको आज्ञा तपाईँ र मैले पूर्ण रूपमा पालन गर्नु पर्यो, हाम्रो जीवनको लक्ष्य परमेश्वरको लक्ष्य हुनु पर्यो। त्यो चाहिँ पहिलो कुरा भयो। त्यसपछि अर्को कुरा, चेलापनको कुरा गर्दाखेरि हामीले यहाँ देख्दछौँ 2 Timothy 2:2, अनि यो कुरा चाहिँ तपाईँ र मेरो जीवनमा पुरा हुन चाहिँ अघि तपाईँ र मैले कुरा गरेको त्यो चार पुस्तासम्म बनाउँदै जाने भनेको चाहिँ त्यही किसिमको। यहाँनिर के लेखेको छ, धेरैजना साक्षीहरूको उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। त्यसकारणले यो चेलापनको मुख्य कुरा नै के छ, अरूलाई सुनाउन सक्ने विश्वासयोग्य व्यक्तिहरूलाई उहाँको वचन सुनाउँदै जाने, होइन, अरूलाई सुनाउन सक्ने। त्यसैले जसलाई तपाईँले सिकाउनुहुन्छ त्यो अरूलाई सुनाउन सक्ने हुन्छ, उसले पनि अरूलाई सुनाउन सक्नेलाई सुनाउँछ, होइन? त्यसकारणले यसको मतलब चाहिँ के छ भने, चाहे हामीले धेरै पढेका हौँ, धेरै सिपालो हौँ, बोल्न सक्ने हौँ अथवा नसक्ने हौँ, हामी ख्रिस्टको लागि गवाही बन्न सक्छौँ। हाम्रो आफ्नो क्षमता अनुसार परमेश्वरको निम्ति सुसमाचार बाँड्न सक्छौँ, तर हाम्रो इच्छा हुनु पर्यो। सो पहिलो शताब्दीको चर्चको अनुसार हामीले अनुसरण गर्ने हो भने चाहिँ यो दोस्रो तिमोथी दुईको दुई चाहिँ पहिलो मण्डली, पहिलो शताब्दी भन्दाखेरि बाइबलको समयको मण्डलीको हो, के भन्छ प्याटर्न, त्यो बेलाको ढाँचा चाहिँ यस्तो थियो, एकले अर्कालाई सुनाउने, त्यो सुन्ने मान्छेले अरूलाई सुनाउनु पर्थ्यो। जस्तो जुन बेलामा एफिससमा बसेर पावलले कति वर्षसम्म दिनको 4 घन्टा 5 घन्टा प्रचार गर्यो भनेर हामीले हेर्छौँ, त्यहाँ आएर विश्वास गरेको मान्छे कलस्सीमा गएर मण्डली सुरु गर्यो, अर्को ठाउँमा गएर मण्डली सुरु गर्यो, रोममा गएर मण्डली, तपाईँलाई थाहा छ ती सबै मान्छे पावल गएर सुरु भएको छैन नि, तर पावलले त्यहाँ तयार गरेका छन्, त्यहाँ सुनेका छन्, यही यही कुरा पछ्याएको छ। त्यस कारणले तपाईँ र मैले जुन चाहिँ सिक्नुपर्ने पुरानो नियम के अरे भन्छ नयाँ नियममा कसरी मण्डली सुरु हो, यो कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। हरेक चेलाहरूलाई यस प्रकारको चेलापनमा बढाउनलाई परमेश्वरको वचनमा क्लियर हामीले निर्देशन पाउँछौँ। अर्को कुरा, चेलापन अभियान या चर्च वृद्धि स्थापना अभियान, दुईवटा किसिमले अङ्ग्रेजीमा चाहिँ चर्च प्लान्टिङ मुभमेन्ट भन्छ, सिपिएम एउटा आन्दोलन छ, त्यस्तो अर्गनाइजेसन नै छ, चलिराखेको छ। अर्को डिएमएम, डिसाइपलसिप मेकिङ मुभमेन्ट, अब त्यसलाई जेसुकै भन्नु, तपाईँलाई हामीले अर्कै भने पनि हुन्छ, हामी प्रभु येसुको सेवा उहाँको वचन अनुसार हामीले आफ्नो क्षेत्रमा गर्ने हो हामीले, होइन? त्यस कारणले त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो कि हाम्रो सेवकाइबाट मण्डलीको वृद्धि भएको छ, विश्वासीहरू के भन्छ त्यसलाई पुनर् रिप्रोडक्सन गर्ने, फल फलाउने भएका छन् कि छैन, यो प्रश्न नै सबभन्दा महत्त्वपूर्ण हो। वचन अनुसार जिउनेहरूको इच्छालाई आफ्नो इच्छा बनाएर अगाडि बढ्ने अगुवाको अगुवाको चाहिँ हामीले विकास गर्नुपर्छ। वचन अनुसार जो जिउन चाहन्छ, परमेश्वरको सेवामा लाग्न चाहन्छ, अनि त्यस्तो विश्वासीहरूलाई चिनेर, होइन, हामी तिनीहरूलाई तालिम दिएर उनले फेरि अरू मण्डली स्थापना गर्ने अथवा चेला बनाउनेलाई चेला बनाउने त्यस्तो खालको काम अगाडि बढाउँछ। यहाँ नयाँ व्यक्तिहरूलाई ख्रिस्टमा डोर्याउने मात्र होइन, तालिम दिन सक्ने, त्यो ख्रिस्टमा डोर्याउने मात्र होइन कि अर्को चेला बनाउन सक्ने, तालिम दिन सक्ने व्यक्तिहरूलाई चिनेर तालिम दिने कुरा पनि हो, होइन? सो त्यो किसिमले यो के भन्छ यो चेलापन अभियान अगाडि बढाउने कुरामा चाहिँ त्यो सबै कुरा लागू गरेको हुनुपर्छ। अनि यस्तो अगुवाहरूको विकास गर्दै जाने अर्को महत्त्वपूर्ण कुरा, यो चेला बनाउने डिसाइपलसिप मेकिङ मोमेन्टमा अर्को महत्त्वपूर्ण कुरा के छ भनेदेखि, मुख्य चुरो कुरो बाइबलीय सत्यता, परमेश्वरको वचनलाई सर्वोच्चता मान्ने कुरा, अनि बाइबलीय शिक्षा डक्ट्रिन भन्छ, त्यो प्योर परमेश्वरको वचनलाई कसरी अनुवाद गर्नुपर्ने हो, कसरी लागू गर्नुपर्ने हो। धेरैचोटि आजकलका मण्डलीहरू परमेश्वरको वचनलाई छानेर आफूलाई मनपर्ने मात्रै विश्वास गर्ने धेरै छन्। धेरै मान्छेहरूले चर्चमा एउटा कुरा क्लियर भनेको छ तर मण्डली अर्कै किसिमले चलाइरहेको हामीले देख्दछौँ। अर्थात् अझ सबभन्दा बढी त मान्छेहरू पैसा र इज्जत, जुन कुरो चाहिँ संसारिक परमेश्वरले चाहनुहुन्न भनेर लेखेको छ, त्यही कुरा नै मण्डलीमा गरेको हामी प्रशस्त पाउँदछौँ। हामीले कसैको न्याय गर्ने काम छैन, अरूलाई दोष लगाउने काम छैन, तर वचनमा के भनेको छ त्यो चाहिँ हामीले विचार गर्नुपर्छ, होइन? बाइबलीय शिक्षा महत्त्वपूर्ण छ, हामीले बाइबललाई कसरी लिने, इन्टरप्रेट कसरी गर्ने एकदमै ठुलो कुरा हो। परमेश्वरको वचनलाई उच्च महत्त्व दिने, सर्वोच्च, सुप्रिमेसी अफ द वर्ड अफ गॉड, मैले अस्ति पहिला पनि भनेको थिएँ, मलाई दुईवटा कुरा, परमेश्वरको वचन र येशु प्रभु, यो दुईवटा कुरा चाहिँ क्रिस्टियनिटीमा सबभन्दा ठुलो कुरा हो। मुक्ति केवल येशुमा मात्रै छ, अनि उहाँमा नै सबै कुरा सफिसियन्ट, भनेको चाहिँ हामीलाई चाहिने आवश्यकता सबै त्यो उहाँमा पुरा हुन्छ, होइन? त्यो कुरा चाहिँ चेलापनको सुरुमा आउँछ। आज संसारभरि यो चेलापनको अभियान चाहिँ, मैले भर्खरै एउटा किताब पढेको थिएँ, त्यसमा चाहिँ 80 भन्दा बढी ठाउँमा एउटा चर्च होइन कि, अभियान भनेको चाहिँ एउटै ठाउँमा कति हजारौँ चर्चहरू सुरु भएको चाहिँ अभियान हुन्छ, त्यस्तो अभियान छ भनेर यिनीहरूले लेखिराखेको कुरा म पढिराखेको थिएँ। ठुला चर्चहरूले पनि, ठुल्ठुलो डिनोमिनेसनल चर्चहरूले पनि यसलाई आफ्नो विश्वासीहरूलाई तालिम दिएर यो खालको कुराहरू अप्नाउन थालेको छ आजकल, है? यो कुराहरू चाहिँ मैले पढिराखेको थिएँ। यो प्रकारको अभियान इन्डियामा, अफ्रिकामा र अरू कति ठाउँहरूमा, एसियाका धेरै ठाउँहरूमा भइराखेको छ, तालिम दिने कुराहरू भइराखेको छ भनेर मैले भर्खरै पढेको कुरा यहाँ तपाईँलाई भनिराखेको छु। यो अभियानमा सबभन्दा ठुलो जोड दिने कुरा चाहिँ प्रार्थना गर्ने कुरामा। त्यसले कहिले पनि तपाईँ र मैले परमेश्वरको काम गर्नुभन्दा पहिला प्रशस्त प्रार्थना हुनु पर्यो, होइन? सो प्रार्थनाको बारेमा, अनि बाइबल अध्ययन र आज्ञा पालन, यो तिनवटा कुरा, प्रार्थना, बाइबल अध्ययन, आज्ञा पालन। हामीले भन्छौँ नि कुनै पनि व्यक्ति आत्मिक रूपमा परिपक्व र सन्तुलित हुन हो भने चारवटा महत्त्वपूर्ण कुरा गर्नुपर्छ भनेर हामीले सधैँ भन्छौँ। पहिलो कुरा चाहिँ परमेश्वरको वचनमा ध्यान, त्यसलाई सही प्रकारले मूल्याङ्कन गर्नु पर्यो, अध्ययन गर्नु पर्यो, पढ्नु पर्यो, ध्यान दिनु पर्यो, होइन? त्यसको सबै कुरा बुझ्नु पर्यो। दोस्रो कुरा प्रार्थना गर्नु पर्यो, त्यो वचन प्रार्थनाद्वारा हाम्रो जीवनमा लागू गर्छौँ। तेस्रो कुरो, हामी एकअर्कालाई सङ्गतिमा बढाउनु पर्यो, एकअर्कालाई तालिम दिनु पर्यो। चौथो कुरो चाहिँ अरू विश्वासमा नआएको मान्छेहरूलाई पनि यो कुराहरू सुनाउनु पर्यो। त्यस कारणले यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। अनि त्यसैले यो अभियानमा प्रार्थनाको सबभन्दा बढी महत्त्व छ। कुनै पनि ठाउँमा तपाईँले सुसमाचार प्रचार गर्न सुरुभन्दा गर्नुभन्दा अगाडि त्यसको लागि महिनौदेखि प्रार्थना गर्ने, यो यो चेलापन अभियानको चलन चाहिँ त्यस्तो रहेछ। महिनौदेखि कुनै चर्च अफ्रिकामा एक वर्षमा, एउटा चर्चको बारेमा मैले पढेको थिएँ, एक वर्षमा 75 चर्च सुरु गरे रे, अनि अहिले केही वर्ष भयो, मैले बिर्सेँ कति वर्ष, तर 2000 चर्च सुरु भएको छ। त्यही यही सिस्टमबाट गइरहेछ है। यो अभियानको मुख्य महत्त्वका कुराहरू चाहिँ के छन् त भन्दाखेरि, प्रार्थनामा मजबुत स्ट्रङ प्रेयर कमिटमेन्ट। सो तपाईँ परमेश्वरको शक्तिद्वारा, परमेश्वरकै तरिकाबाट प्रभुको चेला बनाउने आन्दोलनमा, आन्दोलन नभन्नु त्यसलाई, उद्योगमा, त्यो काममा लाग्न चाहनुहुन्छ भने सबभन्दा पहिलो कुरो परमेश्वरसँग निरन्तर हामीले प्रार्थना गर्नु पर्यो। हामीहरू कतिजनाहरू चाहिँ के छौँ भने प्रार्थनामा जानको लागि नै हामी मोटिभेसन छैन, होइन? प्रार्थना नै कस्तो खालको प्रार्थना गर्छौँ, तर तपाईँ र मेरो हृदयमा परमेश्वरप्रति एकदम ज्वलन्त बढ्नुपर्छ। कुन कुराको लागि हामी प्रार्थना गर्न जान्छौँ त्यो पहिला यहाँ बोलेको हुनुपर्छ, होइन? सो प्रार्थना पहिलो कुरा चाहिँ एकदमै मजबुत प्रार्थनाको समर्पणता भनेको चाहिँ निरन्तर प्रार्थना गर्ने। अर्को चाहिँ यहाँ अङ्ग्रेजीमा लेखेको शब्द म भन्दैछु, कन्टेजियस फेथ भनेको बुझ्नुहुन्छ, त्यस्तो खालको विश्वास जो अर्को मान्छेलाई तुरुन्त सर्छ, भनेको मतलब अरूले देख्ने बित्तिकै उसलाई यस्तो उत्साह हुन्छ कि तपाईँको जस्तै विश्वासमा ऊ पनि समर्पित हुन्छ। कन्टेजियस फेथ, स्ट्रङ प्रेयर कमिटमेन्ट एन्ड कन्टेजियस फेथ, अनि एकदमै आज्ञाकारिता, परमेश्वरको वचन पालन गर्ने कुरामा समर्पित। सो दुईटा कुरा, विश्वास जो आज्ञा पालन गर्छ, जो अरूले पनि फलो गर्न थालिहाल्छ, यो नम्बर वान। नम्बर वान चाहिँ प्रार्थना, नम्बर टू परमेश्वरको वचनमा विश्वास गरेर जिउने, अरूलाई प्रोत्साहन दिने, विश्वास, कन्टेजियस फेथ, होइन? अर्को कुरा, यी चर्चहरूको प्रार्थनाको बारेमा कस्तो रहेछ तपाईँलाई अलिकति म भन्छु। यो भएको कुरा, यी चर्चहरूले हरेक जिल्लामा, हरेक ठाउँ ठाउँमा एउटा प्रार्थनाको प्रेयर हाउस खडा गर्छ, प्रार्थनाको एउटा सभा सुरु गर्छ एउटा ठाउँमा। हामीले हप्तामा दुईचोटि आधा घन्टा प्रार्थना गर्न हामीलाई गाह्रो छ, यिनीहरूले थाहा छ कसरी गर्छ? जब एक ठाउँमा प्रार्थना सुरु गरेपछि दिनमा 5 पटक, अनि हप्तामा 5 दिन, 5 times a day, डु यु वान्ट टु प्रे रियली, प्रार्थना गर्न चाहनुहुन्छ? दिनमा 5 चोटि प्रार्थना गर्नुहोस्। तपाईँ दीपक पुन भाइ, तपाईँको यो अडियो अफ नै राख्नुहोस् न, तपाईँ अन गर्न खोजिरहनु भएको छ, डिस्टर्ब हुन्छ त्यसले। अनि त्यस कारणले प्रार्थना, फेरि सुन्नुहोस् है, यस्तो खालको आन्दोलनमा चाहिँ उनीहरूले हप्तामा 5 चोटि, दिनमा 5 चोटि, 5 दिन, उनीहरूको फेरि एउटा प्रार्थना मात्रै होइन, ठाउँ ठाउँमा जुन जुन जिल्लामा तपाईँको काम सुरु गर्नुहुन्छ त्यहाँ एउटा प्रेयर मिटिङ, के अरे, सभा राखेर रा, यसरी प्रार्थना गर्न थाल्नुहुन्छ, होइन? 5 दिन। त्यसैले पहिलो कुरा त प्रार्थनाको लागि एकदमै उनीहरू समर्पित हुन्छ। उनीहरू पहिला आफू तालिम पाएर कसरी परमेश्वरको वचनमा बढ्ने, कसरी परमेश्वरको वचन पालन गर्ने, कसरी प्रभुलाई पछ्याउने चेला कस्तो खालको हुन्छ, कसरी त्यो चेलापनमा बढाउने, कसरी मान्छेलाई सुसमाचार सुनाउने, यो सबै कुराको तालिम पाएका व्यक्तिहरू हुन्छन्। अनि उनीहरूले यो कामहरू सुरु गर्छन्। उनीहरू पूर्ण रूपमा परमेश्वरमा समर्पित, उहाँमा विश्वास गरेर अगाडि बढ्छन्। तर उनीहरूले परमेश्वरको अगुवाई खोजेर प्रार्थना गर्छन्। है, दुईवटा कुरा तपाईँलाई भने, प्रार्थना र विश्वासको एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसै गरी प्रार्थनाको अभियान निरन्तर उनीहरूले लगाइराख्छन्। अनि उनीहरूको प्रार्थनाको एउटा विषय के हुन्छ, कुन चाहिँ जातिमा त उनीहरूले सुसमाचार लिएर जाने हो, मण्डली स्थापना गर्ने हो, कुन चाहिँ झुण्डमा, कुन परिवारमा, कुन व्यक्तिमा। अनि उनीहरूले सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यस्तो व्यक्तिहरू जसलाई चाहिँ पर्सन अफ पिस भन्छ, पिपल अफ पिस भन्छ, हरेक गाउँमा जहाँ जहाँ उहाँ जानु उनीहरू जानु चाहन्छ त्यहाँ पिपल अफ पिस। तपाईँलाई पिपल अफ पिसको बारेमा अलिकति म भन्न चाहन्छु। यहाँनिर लुका, अनि तपाईँले त्यो पिपल अफ पिसको बारेमा प्रभु येशूले सिकाउनु भएको कुरा बाइबलमा देख्न सक्नुहुन्छ। मत्ती 10:11-12-13 पढ्नुभयो भने, अनि लुका 10:5-10 पढ्नुभयो भने, येशू प्रभुले जब चेलाहरूलाई सुसमाचार प्रचारको लागि पठाउनु भयो, सेवाको लागि, एकचोटि 12, अर्कोचोटि 70, अनि तिनीहरूलाई यही कुराहरू सिकाएर उहाँले पठाउनु भयो। अनि त्यहाँ चाहिँ शान्तिका मानिसहरू जो चाहिँ योग्य घर, अनि तपाईँले यहाँ पढ्न चाहन्छु, जुन घरमा पस्यौ पहिले भन यस घरलाई शान्ति होस्। यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने, शान्तिप्रिय मानिस, पर्सन अफ पिस, जो चाहिँ कस्तो व्यक्तिलाई शान्तिप्रिय मानिस भन्ने, अनि भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरू कहाँ नै फर्किआउनेछ। अनि तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यहाँ घरमा बस, शान्ति त्यहाँ छ भने, किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। अनि घर घर नपसी नपसी हिँड भने, घर घर चाहिँ जानी नगर। यहाँनिर अर्को लुकामा 10:8-9 के, जब तिमीहरू कुनै सहरमा पस्यौ र तिनीहरूले तिमीहरूका स्वागत गर्छन्, तब तिनीहरूका सामु राखिएको भोजन खाओ, त्यहाँ भएका रोटीहरूलाई रोगीहरूलाई निको पार र तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ। यहाँनिर तपाईँलाई मैले के भन्दै थिएँ, पर्सन अफ पिस, शान्तिप्रिय अथवा कुनै पनि घर योग्य। त्यस कारणले यो सुसमाचार प्रचार अभियान अथवा चर्चलाई सुरु गर्ने, स्थापना गर्ने अभियानको एकदमै ध्यान दिनुपर्ने कुरा प्रार्थना र परमेश्वरमा विश्वास, आफै तयार र सुसज्जित। त्यसपछि उनीहरूले जब काम सुरु गर्छ, महिना दिन अगाडि होला अथवा प्रशस्त टाइम लिएर कुन ठाउँमा जाने भनेर, त्यो ठाउँमा जानको लागि परमेश्वरको अगुवाई र विशेष गरी योग्य घर, पर्सन अफ पिस उनीहरूले खोजिराखेको हुन्छ, ताकि उनीहरू त्यहाँ उनीहरूलाई स्वागत होस्। पहिलो कुरा तपाईँले विचार गर्नुहोस्, उनीहरूले जोसुकै मान्छेलाई ऱ्यान्डम भेटेर सुसमाचार सुनाएन, परमेश्वरको अगुवाई खोज्यो। मैले धेरैचोटि ऱ्यान्डमलाई सुनाएको छु, त्यति काम लाग्दैन, तर प्रार्थनाद्वारा परमेश्वरले दिएको व्यक्ति जो हुन्छ त्यसलाई खोज्ने, योग्य व्यक्ति, शान्तिप्रिय व्यक्ति, होइन, जसले तपाईँलाई आफ्नो घरमा स्वागत गर्छ, जसले आफ्नो घरमा सुसमाचारको लागि स्वागत गर्छ, होइन, अरूलाई पनि निम्ता दिन ऊ तयार हुन्छ, अनि अरूलाई परमेश्वरको बारेमा बाँड्नको लागि, सबैलाई निम्तो दिएर त्यहाँ भेट्नको लागि उसले ढोका खुला गर्छ। अनि बाइबलमा ग्रिकमा के भन्छ त्यसलाई, वैकोस भन्छ। वैकोस भनेको चाहिँ नेपालीमा भन्दा घराना। सो यहाँ के भन्छ भनेदेखि, यो सुसमाचार प्रचार अभियान अथवा यो चर्च सुरु गर्ने, स्थापना गर्ने अभियानमा चाहिँ एकजना इन्डिभिजुअललाई होइन कि, हामी परिवारलाई अथवा समूहलाई अथवा एउटा पुरै ग्रुपलाई समेट्ने कोसिस गर्छौँ। अब यो अलिकति अप्ठ्यारो छ, तर तपाईँले देख्नुभयो आफ्नो शक्तिमा गर्दैन नि, प्रार्थना गरेर सुरुमै आफूले तयार भएर, अझ तुरुन्तै कसैलाई गर्दैन, उसले प्रार्थनाद्वारा कुनै मान्छे जो तयार भएको छ, ऊ चाहिँ पर्सन अफ पिस, ऊ चाहिँ सुन्न तयार छ, परमेश्वरले पहिले नै तयार गर्नुभएको छ, होइन, अनि ऊ चाहिँ अरूलाई पनि निम्ता दिन तयार छ। के त्यस्तो सम्भव छ? थाहा छ यो कस्तो देशहरूको कुरा गरिरहेको छ? यस्तो काम अफ्रिकाका देशहरू जहाँ चाहिँ एकदमै डेन्जर छ, जहाँ चाहिँ मुसलमानहरू छन्, त्यहाँ गएर सुसमाचार प्रचार गर्न कठिन हुन्छ, इन्डियामा पनि, होइन हिन्दूहरूले एकदमै दुःख दिन्छ, तर पनि उनीहरूले पर्सन अफ पिस अथवा यो शान्तिप्रिय मान्छे जसले आफ्नो घरमा स्वागत गर्छ सुसमाचार सुन्न र उसले आफ्नो परिवारलाई पनि त्यहाँ राख्न ऊ खुसी हुन्छ, किनभने उसलाई परमेश्वरले पहिले तयार गर्नुहुन्छ। त्यही कारणले यो प्रार्थनामा सबभन्दा बढी परमेश्वरमा भरोसा गरेर कुरा भयो। चेलापनमा अथवा चर्च स्थापनाको अभियान ठिकसँग सुरु गर्न केही कदमहरू हामीले चाल्नुपर्ने हुन्छ। ती कदमहरू चाहिँ, पहिलो कदम, परिवार र छिमेकीलाई सुसमाचार प्रचार गर्ने। एउटा व्यक्तिलाई, इन्डिभिजुअललाई होइन कि, परिवार अथवा छिमेकीलाई सुसमाचार प्रचार गर्ने। अर्को चाहिँ झुन्डलाई, अनि खालि कन्भर्ट मात्र गर्ने होइन, मैले यसलाई लेखेको छु। सो चर्च स्थापना अभियानको लागि प्रभावकारी शिष्य चेला बनाउने दृष्टिकोणको केही तत्त्वहरू, होइन, पहिलो कुरो, समुदाय वा समाजमा यस्तो तरिकाले जिउने जसले गर्दाखेरि अरूको आदर पाएको हुन्छ र एकअर्का, त्यो बिचमा उसको आफ्नो भक्तिको जीवन एउटा परमेश्वरको डर र पवित्रतामा परमेश्वरको वचन अनुसार येशू ख्रिस्ट केन्द्रित, भनेको थाहा छ तपाईँलाई, ख्रिस्ट केन्द्रित, क्राइस्ट सेन्टर्ड लाइफ भनेको चाहिँ एउटा सत्यवादी, विनम्र, परमेश्वरको आत्माले भरिएको मान्छे जब कुनै समाजमा गएर बस्छ भनेदेखि चाहिँ उसले के छ, अरू मान्छेहरूको आदर पाउँछ, अनि मान्छेहरूले उसको आत्मिकी व्यक्ति भनेर थाहा पाउँछ, अनि सबै कुरा उसको जीवनबाट पहिला नै मान्छेहरूलाई प्रकट गरिसकेको हुन्छ, यसरी ऊ तयार गरेको हुन्छ उसले, होइन। त्यसपछि शान्तिका मानिसहरू खोजी गर्ने, यो कुरो हामीले भर्खरै हेऱ्यौँ, होइन, शान्तिको मान्छेहरू खोजी गर्ने, लुक फर द पिस, पर्सन अफ पिस। त्यसकारणले त्यो कति लामो समयसम्म उनीहरूले प्रार्थना गरेको, जुन जुन झुन्ड, जुन जुन गाउँ, जुन जुन परिवारमा उनीहरू सुसमाचार लान चाहन्छ, त्यो ठाउँमा एउटा कन्ट्याक्ट पर्सन अथवा शान्तिप्रिय व्यक्ति जसले चाहिँ स्वागत गर्छ, विरोध गर्दैन, उसले आफ्नो परिवार पनि ल्याउन चाहन्छ, त्यो प्रार्थनाद्वारा तपाईँ खोज्नुहुन्छ। अनि प्रत्येकचोटि येशूले आफ्नो चेलाहरूलाई पठाउँदाखेरि, तपाईँले मत्ती 10 हेर्नुभयो भनेदेखि, अनि यो कुराहरू देख्नुहुन्छ, उहाँले चाहिँ एउटा निर्देशन दिनुभएको छ, निर्देशनहरूको केन्द्रबिन्दु योग्य व्यक्ति खोज्नु थियो, शान्तिको व्यक्ति जसले प्रचारकलाई आफ्नो घरमा ल्याउँछ, उसले घरमा बस्न पनि दिन्छ, सबै परिवारहरूलाई, वेकोस भनेको चाहिँ आफ्नो घरानाहरूलाई, आफ्नो वरिपरिका मान्छेहरूलाई, नातागोतालाई सबैलाई डाकेर उसले सुसमाचार प्रचार गर्नलाई मौका दिन्छ, होइन। सो यहाँनिर मैले एउटा कुरा भन्दै थिएँ तपाईँलाई, यहाँ 3-5 कुरा रहेछ, त्यो चेलापनमा यो हामीले बुझ्नुपर्ने यसको सिद्धान्त के छ, परिवारलाई अथवा एउटा व्यक्तिले नभएर परिवार छिमेकीलाई सुसमाचार सुनाउने, हामीले योजना बनाउँदाखेरि सकेसम्म धेरैजनालाई सुसमाचार सुनाउन कोसिस गर्छौँ, उसको परिवारलाई, होइन, त्यसरी पहिला, तर त्यसै गर्दैनौँ, एउटा न एउटा व्यक्तिसँग सम्पर्क राखेर त्यसरी चाहिँ हामीले सुसमाचारमा अगाडि बढाउँछौँ। दोस्रो कुरा, झुन्डहरूलाई तुरुन्तै कन्भर्ट गर्ने, जस्तो धेरै जस्तो हाम्रो अहिलेसम्म चलेको चलन चाहिँ के छ भने, सुनेपछि तुरुन्तै ल विश्वास गर्ने कोही छ, तुरुन्तै विश्वास गराएर त्यो गरिहाल्छौँ, होइन। तर यहाँ के भन्छ भने, बाइबल स्टडी गर्ने, उनीहरूलाई एकदमै परमेश्वरको वचनमा के भन्छ त्यसलाई सिकाउँदै जाने, ज्ञान दिँदै जाने, तुरुन्तै कन्भर्ट गर्नुभन्दा उनीहरूलाई चेलापनमा हुर्काउन थाल्ने, उनीहरूको पुरै परिवारलाई समेट्न थाल्ने, होइन, अनि उनीहरूलाई ख्रिस्टको आज्ञाकारी चेला बनाउन कोसिस गर्ने, पहिला नै कन्भर्ट हुनुभन्दा पहिला नै उनीहरूले परमेश्वरको वचनहरू पालन गर्न थाल्छ। तेस्रो नम्बर, यस किसिमले उनीहरू आफै आफै फेरि अर्को झुन्ड का मानिसहरूलाई पनि यसै प्रकारले चेला बनाउन तालिम दिने। जब हामीले त्यसरी सिकाउँछौँ, त्यो झुन्डमा कोही विश्वासीहरू भएर हामीले झुन्ड खडा गऱ्यौँ, बाइबल स्टडी खडा गऱ्यौँ भने, त्यहाँ कुनै व्यक्तिलाई अर्को ठाउँमा गएर काम गर्नलाई सुरुमै सुरु गरिसक्छौँ, हामीले सिकाइसक्छौँ, होइन। चौथो नम्बर, यी झुन्डलाई बत्तिसमा भएको विश्वासीहरू बनाउनलाई चाहिँ अर्को स्टेप हामीले सिकाउँदै जानुपर्छ। धेरै कुराहरू यसमा, यो मैले तपाईँलाई छोटकरी लेखेको छु, यसको जुन बेलामा समय आउँछ तपाईँलाई सबै डिटेलमा सिकाउन सक्छु। यस्तो चेलापन अभियान अघि बढाउनलाई चाहिँ अगुवाहरूको तालिम एकदमै महत्त्वपूर्ण हुन्छ। यद्यपि सबै व्यक्तिहरू यसमा संलग्न गराइन्छ, तर ती व्यक्तिहरूलाई कसरी चर्चसम्म चेलापनसम्म लग्ने भन्ने कुरामा चाहिँ धेरै कुराहरू अगुवाहरूलाई तालिम दिएर अगुवा खडा गर्नुपर्ने हुन्छ। त्यस्ता अगुवाहरूलाई कोच भन्छ। कोच भनेको चाहिँ तपाईँलाई थाहा छ, अरूलाई सिकाउने व्यक्तिहरू, प्रशिक्षकहरू। प्रशिक्षण भनेको चाहिँ शिक्षकलाई शिक्षा दिने, त्यस्ता कुराहरू पनि हामीले सिकाएर विकास गर्छौँ। जब बाइबलीय सत्यमा आज्ञाकारी जीवन जिउने, येशूलाई साँचो प्रेम गर्ने चेलाहरू आफू जस्तै अर्को समूह तयार गर्न सुरु गर्दछन्, चेलापन अभियान अब सुरु हुन थाल्दछ। एकपछि अर्को समूह रूपान्तरण हुन थाल्दछ। फेरि यहाँ एक व्यक्तिभन्दा परिवार र समूहलाई सुसमाचार पुर्याउने काम हुन्छ। त्यो यो मुख्य कुरा तपाईँलाई मैले अघि भनिसकेँ, प्रार्थना अनि यो शान्तिप्रिय व्यक्ति जसले स्वागत गर्छ, अनि एकजनालाई होइन पुरै ग्रुपलाई, अनि तुरुन्तै कन्भर्ट गर्ने होइन तर वचन पालन गरेर चेलापनमा डोर्ने, जुन घरानालाई रूपान्तरण अथवा यो सिद्धान्तमा सिकाइँदै जाने गइन्छ। यी तिनीहरूलाई केही प्रश्नहरू तपाईँले गर्नुपर्ने हुन्छ। तिनीहरूलाई जब उनीहरूलाई चाहिँ परमेश्वरमा तपाईँ ल्याउनुहुन्छ, येशूले येशूको सुसमाचार कसरी प्रचार गर्नुभयो, होइन येशूले चाहिँ, हामीले यो प्रश्नहरूमा विचार गर्न जरुरी हुन्छ। जुन बेलामा हामीले यो चेलापनको सेवकाई अथवा मानिसलाई चेला बनाउने कुरामा जब हामी लाग्दछौँ, हामीले ध्यान दिनुपर्ने प्रश्नहरू चाहिँ, येशू प्रभुले चाहिँ सुसमाचार कसरी प्रचार गर्नुभयो, उहाँको तरिका के थियो, उहाँको स्टेपहरू के थियो, उहाँले के कुरा त्यो सबै समयमा गर्नुभयो। दोस्रो कुरा, येशूले कसरी चेलाहरू बनाउनु भयो, पहिलो कुरा सुसमाचार कसरी प्रचार गर्नुभयो उहाँले, दोस्रो कुरा चेलाहरू कसरी बनाउनु भयो, तेस्रो कुरा उहाँको येशूको चर्च कसरी, सुरुको चर्च अथवा येशूको त चर्च, येशूले चर्च सुरु गर्नुभएको थिएन, तर जब पहिलोपट्टि चोटि चाहिँ मण्डली सुरु भयो नयाँ नियममा प्रेरितको पुस्तकमा, सुरुको मण्डलीहरू कसरी चलेको थियो, त्यसको सञ्चालन कसरी हुन्थ्यो, यी कुराहरू ठिक प्रकारले हामीले यो अभियान सुरु गर्नुभन्दा पहिला बुझ्न जरुरी हुन्छ, ताकि हामीले येशूको तरिका अप्नाउन सकौँ। अनि हाम्रो अघि हुँदै गएको चर्चका चलन, संस्कृति र विधिले समस्या ल्याएको हामीले धेरैचोटि देख्दछौँ। जस्तो अहिलेको मण्डलीको छुट्टै कल्चर, छुट्टै व्यवस्था, त्यो माथि पनि फरक फरक मण्डलीको फरक फरक चलन, अनि तपाईँले कतिचोटि मण्डलीमा सिकाएको र गरेको तरिकाहरू बाइबलमा भेट्नु पनि हुन्न। अनि यो सबै कुराहरू चाहिँ वास्तवमा सोच्न महत्त्वपूर्ण छ। यसो भन्दै गर्दा तपाईँलाई म एउटा कुरा निश्चय भन्न चाहन्छु, म मण्डलीको विरुद्धमा बोल्दिनँ कहिले पनि, हामीले बोल्नै हुँदैन, तर जहिले पनि परमेश्वरको वचन अनुसार छ कि छैन भनेर चाहिँ हेर्नुपर्छ। त्यो त बाइबलमा जहाँसुकै लेखिएको छ। अनि कतिचोटि यो मण्डली युरोपमा पहिला एकदम शक्तिशाली मण्डली थियो, बेलायतमा एउटा रिभाइबल भएको थियो, एकदम ठुलो मण्डलीको काम थियो, जसले गर्दा बेलायतलाई कसैले उपनिवेश के भन्छ त्यसलाई, बेलायतमा कम्युनिजम ल्याउन सकेन, केही कुरा गर्न सकेन, होइन। तर अहिले के छ बेलायतमा, अहिले बेलायतमा त्यस्तो छैन, पुरै के भन्छ क्रिस्चियनभन्दा अक्रिस्चियन तरिका सबभन्दा माथि छ। अमेरिका एकचोटि एकदम थियो, अहिले अमेरिका के छ, तल जाँदैछ। यहाँ क्रिस्चियनिटीको भन्दा अक्रिस्चियनिटीको कुरा छ। योभन्दा 20 वर्ष अगाडि र अहिलेमा धेरै फरक परिसक्यो। मान्छेले क्रिस्चियन देश भन्थ्यो, अहिले त यहाँ क्रिस्चियनलाई सतावट हुन्छ। भनाइको मतलब के छ भने, हामीले चर्चमा के भइराखेको छ, यिनीहरूले के सिकाइराखेको छ, यो कसरी सञ्चालन भइराखेको छ, यो के परमेश्वरको वचन अनुसारको छ कि छैन, यो कुरो मूल्याङ्कन गर्ने तपाईँ र मेरो लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यतिसम्म म यसको बारेमा भन्न चाहन्छु। येशूले त्यसै गरेर सुसमाचार प्रचार गर्नु हुन्न थियो, थपक्क गएर सुसमाचार प्रचार गर्नु भएन। कुनै पनि बेला येशूले केही कुरा गर्नुभन्दा पहिला धेरै प्रार्थना गर्नुभएको थियो, उहाँले चेला बनाउने कुरामा पनि एकदमै ध्यान दिएर गर्नुभएको थियो। उहाँको सेवकाईको सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ केवल चेलाहरूप्रति, चेला बनाउने कुरामा थियो। हामीले जो चाहिँ युहन्नाको सुसमाचारमा पनि हेरिराखेका थियौँ, कसरी त्यो 12 चेलाहरूसँग समय बिताउनको लागि उहाँले विभिन्न कुरा रच्नुभयो, विभिन्न तरिकाले। उहाँलाई एकदमै ठुल्ठुलो काम गर्ने मौका थियो, धेरै मान्छेहरूलाई विशेष बनाउने, अचम्मका कामहरू गर्ने, मान्छेहरू भिडहरू उहाँको पछि लागेको थियो, तर उहाँले त्यो सबै हटाएर कसरी चेलाहरूको बिचमा हुन सकिन्छ उहाँले गर्नुभयो। त्यो परमेश्वरको वचन सुसमाचारमा हामीले हेऱ्यौँ भने यो सबै कुराहरू देख्दछौँ। अनि आजका मानिसहरूले गर्ने सुसमाचार प्रचारको तरिका चाहिँ हामीले देखिरहेछौँ। सुसमाचार छोटो रूपमा प्रचार गर्ने अनि मान्छेलाई ग्रहण गराउने, तर विश्वासीहरूले चर्चप्रतिको समर्पणता, येशूको वचन पालन गर्ने कुराहरू, ख्रिस्टको चरित्रमा बनेका कुराहरू, यस्तो खालको चेलाहरू बन्ने मौकै हुँदैन, होइन? त्यस्तो कुरामा त्यति ध्यान दिएको देखिँदैन। वास्तवमा येशूको महान आज्ञाको मुख्य कुरा नै मौखिक रूपमा अरूलाई सुसमाचार प्रचार गर्न र मानिसलाई स्वर्ग जान सुसमाचार सुनाउने कुरा मात्रै छैन। हामीले धेरैचोटि सुसमाचारलाई खालि मान्छेलाई स्वर्ग जाने कुरामा मात्रै विचार गर्छौँ, तर मान्छेलाई चेला बनाउने, येशूको स्वरूपमा उनीहरूलाई परिवर्तन बनाउने, यो एकदमै ठुलो कुरा हो, होइन? त्यस्तो खालको झुन्ड जस्तो मण्डलीलाई आत्मिक रूपमा येशूको शरीर भनिन्छ, मण्डलीका विश्वासीहरू चाहिँ अङ्ग अङ्ग हुन्छन्। तर यो त हामीले प्रचारमा र बाइबलमा मात्रै पढ्छौँ, हामीले चर्चमा त कहिले पनि अङ्गको रूपमा त देख्दैनौँ, किनभने कोही पनि चर्चमा सेवा गर्दैन, पास्टरले गर्छ, एक दुईजना अरू मान्छेले गर्छन्, बाँकी सुन्ने जाने कन्ज्युमर्स भन्छ नि। त्यस कारणले केही न केही समस्या चाहिँ छ, होइन? त्यसैले हामीले यो सबै कुरा विचार गर्नुपर्ने हुन्छ। सुसमाचार केवल पापबाट चाहिँ मानिसहरूलाई मुक्त गराउने कुरा मात्रै होइन, मुख्य कुरा चाहिँ मानिसहरूलाई चेलापनमा ल्याउने कुरा, येशूको आज्ञा अनुसार हिँड्ने कुरा चाहिँ मुख्य हो। ख्रिस्टको चेलापनमा समर्पित हुने कुरामा धेरै मानिसहरू अन्जान भएको अवस्था हामी आज देख्दछौँ। सुसमाचार केवल कसरी मुक्ति पाउने भन्ने मात्र कुरामा सीमित भएको हामीले आजको व्यक्तिहरूको कुराहरू देख्दछौँ, होइन? कतिजना मान्छेहरूलाई त मुक्ति कसरी पाइन्छ भन्ने कुरा पनि थाहा छैन, सुसमाचार के हो भन्ने कुरा पनि थाहा छैन, होइन? बाइबलमा कसरी हामीले कुनै पनि व्यक्तिले मुक्ति कसरी पाउँछ त्यो पनि जाने हुँदैन, तर विश्वास गरेर बत्तिसमा लिइसकेको हुन्छ, होइन? बाइबलीय शिक्षामा चाहिँ के भनिन्छ यहाँ भनेदेखि, तिनवटा स्टेप यो विश्वासीको तिनवटा स्टेप, होइन? हामीले धेरै थियोलोजिकल वर्ड चलायो भने एउटा चाहिँ विश्वासद्वारा धर्मी ठहरिने जस्टिफिकेसन, अनि कतिचोटि मान्छेहरू यही जस्टिफिकेसनमै अड्किन्छन्, त्यसपछि स्वर्ग जाने सिद्धियो, चर्च जाने आउने सिद्धियो। तर अर्को हुन्छ विश्वास धर्मी ठहरिएर मुक्ति पाइसकेपछि एउटा अर्को छ। त्यसैले मुक्ति भनेको चाहिँ तिनवटा स्टेज हुन्छ। पहिलो चाहिँ मुक्ति पाएको हुन्छ जस्टिफिकेसन, परमेश्वरको अगाडि के भन्छ, निर्दोष हुने, उसको पाप येशूको रगतद्वारा धोइयो, ऊ निर्दोष ठहरियो, उसले मुक्ति पायो। अर्को चाहिँ के छ भनेदेखि, ऊ चाहिँ दिनदिनै मुक्ति पाइराखेको हुनुपर्छ। अङ्ग्रेजीमा के छ भने वी वेयर सेभ्ड, हामीले विश्वास गरेपछि बचाइयौँ। अर्को चाहिँ वी आर बिङ सेभ्ड, त्यो चाहिँ स्याङ्क्टिफिकेसन भन्छ बाइबलमा, पवित्रीकरण, हामी एक महिमादेखि अर्को महिमामा बढ्दै जान्छौँ भनेर दोस्रो कोरिन्थी 3 छ, अनि धेरैचोटि पावलले भनेका छन् पवित्रीकरणको बारेमा। तिनवटा स्टेज, एउटा चाहिँ जस्टिफिकेसन, स्याङ्क्टिफिकेसन, अन्तिम ग्लोरिफिकेसन, जुन चाहिँ येशू प्रभु आउनु भएपछि हामी उहाँसँगै महिमामा सम्मिलित हुन्छौँ। यो क्रिस्चियनहरूको तिनवटा स्टेज, तर यो सेङ्क्टिफिकेसन महत्त्वपूर्ण, यो चाहिँ चेलापन हो। तपाईँ र म दिनदिनै ख्रिस्ट जस्तो बन्दै जाने, होइन? बिस्तारै जे सिक्दछ त्यसलाई पालन गर्ने। रोमी 10:7-17 के छ, सुसमाचार सुनेर मानिसमा विश्वास आउँछ, होइन? त्यो कुराको शिक्षा हामीले बुझेको छौँ, अनि उहाँको शक्तिको अनुभव गर्छन् मान्छेहरूले। अनि यहाँनिर फोकस चाहिँ सुसमाचार प्रचारमा भन्दा पनि चेलापनमा गरिएको बाइबलमा हामी देख्दछौँ। जबसम्म हामी चेलापनमा फोकस गर्दैनौँ, हामीले वास्तवमा परमेश्वरको शक्ति र एउटा नयाँ जीवनमा जिउने शक्तिको अनुभव गर्न सक्दैनौँ। जब मानिसहरूले आफ्नो जीवन चेलापनमा समर्पण गरे, सुसमाचारको काम एकदमै शक्तिमा भएको हामी देख्दछौँ। मानिसहरू विश्वास गर्छन्, तर उनीहरूको जीवन पहिलेकै ढाँचामा फेरि फर्केको हामी धेरै देख्छौँ। त्यसले गर्दा त क्रिस्चियनहरू पनि पार्टी हुन त पार्टी खोल्नु गलत छैन होला, त्यो आफ्नै ठाउँमा छ, तर न त कुनै चेलाहरूले पार्टी खोल्या छन् प्रेरितहरूले, न येशू प्रभुले नै त्यसको बारेमा केही भन्नुभयो, त्यस कारण त्यसको बारेमा हुन्छ कि हुन्न मलाई थाहा छैन। तर एउटा कुरा चाहिँ थाहा छ मलाई, हाम्रो नागरिकता स्वर्गमा हुनुपर्छ, हाम्रो जीवन स्वर्गलाई हेरेर अनि येशू प्रभुको दोस्रो आगमनको विचार गरेर हामीले यो संसारमा उहाँको उद्देश्य पुरा गर्न जिउनुपर्छ, यो चेलाको काम हो। त्यसैले तपाईँ र म ख्रिस्टमा साँचो चेला हुँ भने चाहिँ प्रभुले के भन्नुभयो त्यो नै सबभन्दा मुख्य हो। अनि हामी ख्रिस्टमा रूपान्तरण भएको नयाँ जीवन पहिलाको ढाँचा जस्तै हुँदै हुँदैन, अब हामी त संसारबाट अलग हुन्छौँ, संसारलाई माया गर्ने, संसारलाई प्रेम गर्नेमा परमेश्वरको प्रेम हुँदैन, परमेश्वरले रुचाउनु हुँदैन। पहिलो युहन्नामा 2:14-17 यो कुरा क्लियर लेखेको छ, होइन? त्यसकारणले संसारको ढाँचामा भएको मान्छेमा सायद मुक्ति नहुनु नि सक्छ। यस्तो विश्वास पक्का विश्वास होइन, सायद तपाईँ मध्ये कति सुरुमा ख्रिस्चियन हुँदा येशूलाई प्रभु मानेर संसारको ढाँचा त्यागेर ख्रिस्टको शिक्षा पुरा पछ्याएर चेलापनमा नआएको पनि हुनसक्छ। कहिलेकाहीँ धेरै मान्छेहरू मान्छेलाई खुसी बनाउनु, कुनै कुराको फाइदा लिन धेरै किसिमले मान्छे ख्रिस्चियन हुन्छन्। तर तपाईँलाई थाहा छ, तपाईँले बप्तिस्मा लिनुभयो, विश्वास गर्नुभयो, ख्रिस्चियन हुनुभयो, अनि अझै पनि परमेश्वरको निन्दा हुने, मूर्ति पूजामा लाग्नुहुन्छ, मान्छेहरू संसारका मान्छेहरू अन्य धर्म मान्ने मान्छेहरूसँग उनीहरूसँगै परमेश्वरको निन्दा हुने काम गर्नुहुन्छ, कहिले तपाईँले क्षमा माग्नु भएको छ? सिरियस कुरा हो। हामीले जब प्रभुलाई पछ्याउँछौँ, संसारिक कुरालाई त्याग्नुपर्छ, प्रभुलाई निन्दा हुने मूर्ति पूजाको कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ, यो एकदमै थाहा हुनुपर्छ। तपाईँहरू मेरो जीवनमा कुनै न कुनै समय नजानेको बेलामा भएको गल्ती पनि हामीले त्याग्नुपर्छ, हामीले त्यसलाई नाम काटेर त्याग्नुपर्छ, हामीले पुरा परमेश्वरलाई आफ्नो जीवन सुम्पिनुपर्छ। त्यसै कारणले पावलले भन्छन्, ख्रिस्काहरूले आफैलाई क्रुसमा टाँग्नुपर्छ, होइन? ख्रिस्काहरूले आफैलाई क्रुसमा टाँग्नुपर्छ। तपाईँले गलाती पाँचको चौबिसमा पढ्नुभयो भने के देख्नुहुन्छ? तिनीहरू जो ख्रिस्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको बासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन्। त्यस्ता व्यक्तिहरू चाहिँ ख्रिस्टका हुन्, पापमय स्वभाव क्रुसमा, नजानेको बेलामा गरेको गल्ती येशू ख्रिस्टमा सुम्पनु पर्यो, होइन? त्यसलाई त्याग्नु पर्यो। परमेश्वरको पवित्रतामा हामीले सम्झौता गर्न सक्दैनौँ। चेलापनमा जाँदाखेरि बुझ्नुपर्छ यो। त्यसैले त्यो प्रकारले गरेको चेलापन चाहिँ चेलापन हुँदैन। प्रभुसँग सबै सम्झेर, सबै पुरा हृदय प्रस्ताव गरेर ती कुरालाई त्यागेको हुनुपर्छ र उहाँमा भरोसा गरेको हुनुपर्छ। कतिपटक स्वार्थको लागि अरूलाई खुसी बनाउन मान्छेहरू विश्वास गरेको भान गर्दछन् र विश्वासी बनेर बप्तिस्मा लिँदछन्। त्यस्तो कुरा छ भने तपाईँ र मैले जब बुझ्छौँ, हामीले पश्चाताप गरेर प्रभुमा फेरि पुरा विश्वास गर्नुपर्छ। त्यसरी चेलाको मूल्य, चेला भन्दाखेरि येशू प्रभुले के भन्नुभयो? कोही चेला हुन चाहन्छ भने उसले चेलापनको मूल्य हिसाब गर्नु पर्यो, काउन्ट द कस्ट, होइन? कोही मेरो पछि आउने इच्छा गर्छ भने आफैलाई त्यागेर मेरो पछि आओस् भनेर येशू प्रभुले भन्नुभएको छ, होइन? तपाईँको ख्रिस्ट पछ्याउने निर्णयमा जुन बेलामा तपाईँले विश्वास गर्नुभयो त्यसमा झुट्टा थियो कि, एकदमै महत्त्वपूर्ण छ। तपाईँ साँच्ची नै परमेश्वरको परिवारमा गाभिनु भएको छ कि छैन, कसरी गाभिन्छ? परमेश्वरबाट जन्म, माथिबाट, होइन? युहन्नाको सुसमाचार 1:13 माथिबाट, मान्छेबाट होइन, माथिबाट। कतिखेर जन्मिन्छ? जतिखेर तपाईँले सम्पूर्ण रूपमा येशूलाई प्रभु भनेर आफैलाई सुम्पनु हुन्छ। त्यसैले त्यस्तो कुरा नभएसम्म त साँचो चेलापन त हुँदै हुँदैन, किनभने साँचो चेलापन त आत्माको अगुवाईमा र शक्तिमा हुने कुरा हो, होइन? गलत र झुट्टा विश्वासको लागि हामीले सधैँ पश्चाताप गरेर क्षमा पाउन सक्छौँ, तर पश्चाताप गर्नुपर्छ, क्षमा माग्नुपर्छ, बदलिनुपर्छ, ख्रिस्टलाई नै प्रभु मान्नुपर्छ, ख्रिस्ट विश्वास गर्ने, पश्चाताप गर्ने निर्णय सही र साँचो हुनुपर्छ, ख्रिस्टमा विश्वास गर्ने। छैन भने सायद तपाईँ र मेरो जीवनमा मुक्ति नहुनुपर्छ, नहुन सक्छ, सायद हामीले जिएको जीवनले दण्ड पाउन सक्छौँ। अर्को विचार चाहिँ यहाँ हामीले कुरा गरौँ, पुरा परिवार, यहाँनिर यो चेलापनमा चाहिँ पुरा परिवारलाई सुसमाचारमा ल्याउने कुरा, बप्तिस्मा दिने कुरा धेरै हामी पाउँदछौँ। त्यो खालको तरिका चाहिँ यो अभियानमा लागु हुन्छ भन्ने हामीले देख्दछौँ। तपाईँलाई थाहा छ, येशू प्रभुले जुन बेलामा चेला बनाउनु भयो, पहिला येशू प्रभुलाई आन्द्रियासले भेट्छ, त्यसपछि आन्द्रियासले आफ्नो भाइ पत्रुसलाई ढाक्छ, अर्को व्यक्ति याकुबले येशूलाई भेट्छ, त्यसपछि युहन्नालाई ढाक्छ, है? प्रेरितमा यसको उदाहरण हामी धेरै देख्दछौँ। चेलाहरू धेरै के भन्छ, परिवारको रूपमा विश्वास गरेको, कतिपटक एक व्यक्ति पनि विश्वासमा आएको हामीले बाइबलमा उदाहरण पाउँदछौँ, तर समूह र परिवार झुन्ड विश्वास गरेको सबभन्दा बढी छ। त्यसकारणले यहाँनिर यो तरिकालाई अप्नाउँदाखेरि चाहिँ हामीले झुन्डलाई फोकस गर्नुपर्छ, ग्रुपलाई, तर प्रार्थनासहित एउटा पर्सन अफ पिस, योग्य शान्तिप्रिय व्यक्ति भेटेर अनि त्यसरी सिकाउने भन्ने कुरा चाहिँ हामीले हेरेका थियौँ। तपाईँले प्रेरित दसको एकदेखि 48 हेर्नु भयो भने कर्नेलियासले विश्वास गर्छ, त्यो जेलर होइन, फिलिपी जेलर जेलखानमा, उसको चाहिँ पुरै परिवारले विश्वास गर्छ होइन, कर्नेलियास चाहिँ अर्कै हो, कर्नेलियास, त्यसपछि अर्को अर्को झेलको हाकिम, त्यो चाहिँ 16 प्रेरितको 30-34, उसको नि पुरै परिवारले विश्वास गर्छ। यसै प्रकारले प्रेरितको पुस्तकमा 25 फरक फरक घटना छन् जहाँ चाहिँ परिवार परिवारले विश्वास गरेको हामीले धेरै पाउँछौँ। यस्तो तरिका गर्दाखेरि चाहिँ, यस्तो तरिका हामीले अप्नाउने हो भने चाहिँ मान्छेलाई एकैचोटि सानो सुसमाचार सुनेर तुरुन्तै ग्रहण गराउने कुराले चाहिँ यस्तो हुँदैन। त्यसैले हामीले यो प्रकारको तरिका अप्नाउनलाई चाहिँ पुरै परिवारलाई सुसमाचार सुनाउने, प्रार्थना गर्ने, उनीहरूलाई बिस्तारो बिस्तारो चेलापनमा डोराउँदै अनि उनीहरूलाई ग्रहण गराउने, यस्तो कुरा चाहिँ यो सुसमाचार प्रचार अभियानको कुराले भनेको हामी देख्दछौँ। त्यसैले बाइबलमा अगुवाहरूको बाइबलको तरिका पनि के छ, एउटा पास्टरले पुरै डिक्टेटर गर्ने चर्चहरू त्यो बेलाको पुरानो नियमको बाइबलमा छैन, बहुमत अगुवाहरू, बहुमत एल्डरहरू, तपाईँले पहिलो कोरन्थी 14:26 पनि यो कुरा पाउन सक्दछौँ होइन, प्रेरितमा त्यस्तो कुराहरू धेरै हामी देख्दछौँ। त्यसैले मान्छेहरू कम्युनिटीमा, समाजमा बस्थे अनि समाजमा बसेर अनि उनीहरूको बिचमा हामी विश्वासीहरू पनि गएर उनीहरूलाई सुसमाचार सुनाउने कुरा हामीले यहाँ देख्दछौँ। अनि यो पिपल अफ पिस कसरी पत्ता लगाउने, यो महत्त्वपूर्ण कुरा हो, उनीहरूको समूह र घरानामा वैकसमा सुसमाचार सुनाउने कुरा सिद्धि लाग्यो। अब धेरै बाँकी छैन, एक दुईवटा पाना बाँकी छ, त्यस कारणले अब यो कसरी गर्ने भन्ने सम्बन्धमा तपाईँलाई एक दुईवटा कुरा भनेर म सिद्धाउँछु। मानिसहरूलाई तिनीहरूले तिनीहरूको ओइकोस घराना सँगै प्रचार गर्नुहोस्। नयाँ नियमको पालामा ओइकोस भनेको चाहिँ तपाईँलाई मैले भने नि परिवार, घराना, ग्रुप, समूह, झुन्ड, यो ग्रिक शब्द हो, शब्दले घर परिवारलाई जनाउँछ। पुरातन घराना भनेको चाहिँ पुरानो समयको चाहिँ घराना भन्दाखेरि चाहिँ न्युक्लियस फ्यामिली भन्छ अहिले होइन, त्योभन्दा फरक थियो। अहिले न्युक्लियस फ्यामिली भनेको चाहिँ पति पत्नी छोरछोरी एउटा सानो परिवार, विशेष गरी अमेरिकामा त्यस्तो हुन्छ, नेपालमा अलिअलि मात्रै त्यस्तो छ, तर नेपालमा विशेष हाम्रो मणिराम भाइहरूकोतिर चाहिँ अझ 200-300 मान्छे पनि एउटै परिवारमा हुन्छ होइन। त्यसैले घरानाको विचार गर्दाखेरि कति धेरै कुराहरू हुन्छ, धेरै सो विस्तारित फ्यामिलीहरू हुने त्यस्तो गर्दछ। चौथो कुरा चाहिँ क्रमबद्ध रूपमा डिस्कभरी बाइबल स्टडी चाहिँ डिस्कभरी बाइबल स्टडी गर्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। डिस्कभरी बाइबल स्टडी भनेको चाहिँ बाइबल अध्ययनमा प्रश्न गरेर एकअर्कालाई छलफल गरेर जो नयाँ मान्छेहरू छ उनीहरूलाई नै बाइबलमा देखाएर उनीहरूले नै त्यो बाइबलको सत्यहरू चाहिँ पत्ता लगाउँछन् होइन। बिस्तारै उनीहरूलाई सुसमाचारमा डोराउँदाखेरि एउटा खण्ड जब हामी चुनेर सुसमाचार सुरु गर्छौँ त्यहाँ छलफल गराइन्छ होइन। अनि यो डिस्कभरी बाइबल अध्ययनको तरिका प्रयोग गरेर चेलापन मार्फत विश्वासमा मान्छेहरूलाई डोर्याइन्छ। यो तरिकाबाट सुसमाचार नपुगेको ठाउँमा प्रभावकारी रूपमा छिटो सुसमाचार गर्न प्रचार गर्न सकिन्छ भनेर यहाँ भनेको छ। यसु प्रभुले यो डिस्कभरी बाइबल स्टडी कहीँ प्रयोग गर्नुभएको छ भनेर कुरा गर्दाखेरि कमेन्ट्रीहरूमा म हेर्छु, निकोदेमस र यसु प्रभुको बिचमा जुन चाहिँ छलफल भएको छ, युहन्ना 3:1 तपाईँले 21 हेर्नुभयो भने यसु प्रभुले त्यहाँ डिस्कभरी बाइबल निकोदेमससँग गर्नुभयो, भनेको मतलब बाइबलको सत्य तथ्य कुरा चाहिँ उसलाई खिच्नुभयो होइन। एकअर्कालाई छलफल गर्दै गयो, उसले पहिला बुझेन, यसु प्रभुले बताउँदै जानुभयो। अर्को कुरा, सामरी स्त्रीसँग जुन बेलामा यसुको र त्यो स्त्रीको कुराकानी भयो, त्यो डिस्कभरी बाइबल जस्तै परमेश्वरको वचनको सत्य तथ्य चाहिँ यसु प्रभुले प्रकट गर्दै जानुभयो, एकअर्कालाई प्रश्न गर्दै छलफल गर्दै गर्दाखेरि, अनि त्यो स्त्रीको अगाडि पनि प्रष्ट रूपमा परमेश्वरको वचनको सत्यता प्रकट भयो, त्यसपछि उनले विश्वास गरे। अनि पावलले बरियनमा के भन्छ त्यसलाई, बेरियाकाहरूलाई भनेको चाहिँ प्रेरित 17 तपाईँले हेर्नुभयो भने बेरियाकाहरूले यस पावलको शिक्षालाई सुनिराखेका थिए तर उनीहरूले धर्मशास्त्र पल्टाएर आफैले जाँच्थे। अनि त्यसको मतलब के हो? तिनीहरू आफैले पत्ता लगाए सत्य के रहेछ, बुझ्नुहुन्छ? त्यसैले यो डिस्कभरी भनेको चाहिँ उनीहरू आफै त्यो नयाँ मान्छेहरूले नै पत्ता लगाउँछन्। अनि प्रचारकले चाहिँ त्यहाँनिर प्रचार गर्दैन, उसले एकदमै आफू ब्याकग्राउन्डमा गसेर बसेर खालि त्यो अगुवाई मात्रै के भन्छ त्यसलाई, उनीहरूलाई नै गराउनमा चाहिँ उसले फेसिलिटेट गर्छ। अध्ययनको तरिका चाहिँ कसरी प्रयोग गर्ने? चेलापन अभियानको तरिका चाहिँ जब शान्तिप्रिय मानिस भेटिन्छ, अघि भने पर्सन अफ पिस, धेरै समयदेखि प्रार्थना गरेर एकजना मान्छे भेटेपछि उसले निम्तो दिन्छ एउटा परिवारमा एउटा समूहमा, त्यहाँ हामी गएर भेट्छौँ, त्यहाँ बाइबल स्टडी गर्नुभन्दा पहिला त्यो मान्छेद्वारा गरिन्छ। त्यसपछि त्यो घरानालाई एकैचोटि सुनाइन्छ, अनि त्यसपछि त्यो ठाउँमा दिनदिनै बाइबल स्टडी गर्न गइन्छ। के अरे, दिनदिनै रे, दिनै सक्यो भने सक्यो, नभए हप्तामा एकचोटि कमसेकम हुन्छ होला, एक महिनासम्म गरिराख्ने। अनि बाइबल अध्ययन गर्ने यस्तो अध्ययन लिडरले खालि प्रश्नहरू मात्रै सोध्छ, उसले केही पनि प्रचार गर्दैन। प्रश्न चाहिँ सही खालको प्रश्नहरू हुनुपर्छ। झुन्डलाई परमेश्वरको वचन हेरेर त्यो प्रश्नको उत्तर उनीहरू, त्यो झुन्डको मान्छेहरू, नयाँ मान्छेहरूले आफैले पत्ता लगाउँछन्। परमेश्वरको वचनको सत्यता उनीहरूले आफैले खोतल्न थाल्छन् र एकअर्कालाई छलफल गरेर त्यो परमेश्वरको सत्य वचन, किन परमेश्वरको वचनमा जब मान्छेले पढ्न थाल्छ नि, तपाईँलाई थाहा छ परमेश्वरको वचन जीवित छ, मान्छेसँग बोल्छ, त्यसले त्यसको शक्ति छ, त्यसले जीवन उत्पादन गर्दछ, होइन, त्यसले मान्छेलाई पवित्र गर्दछ, त्यसले मान्छेको समझलाई बदलिदिन्छ, रूपान्तरण गर्दछ। त्यसकारणले परमेश्वरको वचन तपाईँले नयाँ मान्छेहरूलाई पढ्न दिनुहुन्छ, अनि त्यही वचनबाट तपाईँले भट्टाभट छलफल गरेर परमेश्वरको सत्यतालाई खोतल्ने काम हुँदछ। त्यसलाई नै डिस्कभरी भनेको, पत्ता लगाउने, खोजतलास गर्ने, छलफल गर्ने र त्यहाँको सत्य तथ्यहरू, परमेश्वरका कुराहरू, वचनमा लेखिएको कुराहरू पत्ता लगाउने। अनि प्रार्थनामा केही समय बिताएपछि, जब तपाईँहरू त्यहाँ भेटेर प्रार्थनामा केही समय बिताउनुहुन्छ, अनि त्यो परिवारमा जहाँ चाहिँ बाइबल अध्ययन हुन्छ, त्यसको तरिका चाहिँ हामीले अलिकति हेर्दछौँ। कसरी उनीहरू भेट्ने बित्तिकै, एउटा कुरा तपाईँलाई म भन्न चाहन्छु, भेट्ने बित्तिकै यो दुईवटा कुरा गर्नुपर्छ अरे भनेर, यो बाइबल अध्ययनमा थुप्रै अरू कुरा छ, तपाईँलाई म थोरै मात्रै यहाँ भनेको छु। यो दुईवटा प्रश्न, त्यो उनीहरू क्रिस्चियन होइनन्, को धर्म मान्छन् होला, के खालको मान्छे होला, तर तपाईँले के भन्नुहुन्छ? सबैको अगाडि चियासिया खानुहुन्छ, बसेर यसो भलकोसारी केही केही गर्नुहुन्छ, अनि जब तपाईँले सुरु गर्नुहुन्छ, सुरु गर्नुभन्दा अगाडि यो दुईवटा प्रश्न गर्नुहुन्छ। तपाईँ आज के को लागि आभारी हुनुहुन्छ अथवा धन्यवादी? मान्छेले आफ्नो या आत्मिकी कुराको कुरा छैन, कुनै कुरा जसको निम्ति ऊ धन्यवादी छ, उसले भन्छ यो कारणले, यो कुरामा म धन्यवादी छु। दोस्रो प्रश्न, अहिले भर्खरै अहिलेको दिनहरूमा, यी दिनहरूमा तपाईँको सङ्घर्ष के कुरामा गर्दै हुनुहुन्छ, अथवा केही समस्या छ तपाईँलाई, कुनै कुराले चिन्ता गराएको छ, कुनैले पेसोली राखेको छ, तपाईँको जीवनमा केही तडाम छ, चिन्ता छ, फिक्री छ, के छ? यो दुईवटा प्रश्न त्यहाँ गरिन्छ बाइबल स्टडी गर्नुभन्दा अगाडि, अनि पछि यसको उत्तर आउँछ, तर आज म त्यो गर्न भ्याउँदिनँ। अनि तपाईँलाई सरसर्ती बाइबल स्टडी कसरी गर्ने भन्ने कुराको बारेमा सातवटा यहाँनिर प्रश्नहरू छन्, अनि यो तरिकाबाट, अस्ति मैले तपाईँलाई तिनवटा भनेको थिएँ, अनि त्यही तिनवटा जस्तै हो, तर सातवटा यो मुख्य गरेर यही प्रकारले हामीले गर्छौँ। अनि यो यति सिम्पल र सरल छ, नयाँ मान्छेहरू विश्वासी होइन यिनीहरू, तर एउटा के छ त्यहाँ, एउटा शान्तिप्रिय मान्छे छ जो स्वागत गर्छ, उसले सबैलाई राख्या छ, उसले ऊ सुन्न तयार छ, त्यस कारण तपाईँले उनीहरूलाई नै गर्न लगाउनुहुन्छ। तर तपाईँले के भन्नुहुन्छ उनीहरूलाई? पहिलो, एउटा खण्ड चुन्नुहुन्छ, कुनै पनि खण्ड हुनसक्छ, सायद तपाईँले परमेश्वरको बारेमा अध्ययन गर्ने भने उत्पत्ति एक अध्यायबाट सुरु गर्न सक्नुहुन्छ, अथवा उत्पत्तिको कुनै ठाउँबाट सुरु गर्नुहुन्छ। त्यो डिस्कभरी के को बारेमा गर्न चाहनुहुन्छ? यसुको बारेमा, नयाँ नियममा जान सक्नुहुन्छ, पुरानो नियममा जान सक्नुहुन्छ, एनिवे एउटा खण्ड हामीले पहिले तयार गरेर दिन सक्छौँ। अनि त्यहाँ चाहिँ के हुन्छ, त्यो खण्ड अथवा कथा भन्छ, स्टोरी भन्छ अङ्ग्रेजीमा, कथा, हामीले कथा भन्दा चाहिँ त्यति राम्रो लाग्दैन, अङ्ग्रेजीमा स्टोरी भन्दा ठिकै लाग्छ, होइन, कथा त होइन नि, परमेश्वरको वचन होइन, तर पनि कथा भन्छ, स्टोरी, कुनै घटना, होइन, बाइबलको खण्ड पढ्ने पहिलो कुरा चाहिँ त्यसलाई सरसर्ती एउटाले पढिदिन्छ, बुझ्नुहुन्छ, सरसर्ती एउटाले पढिदिन्छ। दोस्रो पोइन्टमा के हुन्छ, मैले अझ अर्को एउटा प्याटर्नमा चाहिँ के देखेको छु भने, पढिसकेपछि सबैलाई, लेख्न सक्नेलाई, त्यो जे पढेको हो त्यो जस्तो छ त्यस्तै लेख्न लगाउने, त्यो दोस्रो पोइन्ट भन्छ। अनि यहाँ दोस्रो प्रश्न चाहिँ, दोस्रो चाहिँ के गर्छन् त्यसपछि, दोस्रो पहिलो पढ्ने, दोस्रो धेरै पटक दोहोऱ्याउने भनेको चाहिँ तपाईँलाई मैले त्यही शब्दलाई अङ्ग्रेजीमा भने भने के भन्छ त्यसलाई भनेदेखि रिटेल द स्टोरी सेभरल टाइम. रिटेल भनेको चाहिँ धेरै पटक दोहोऱ्याउने भनेको चाहिँ यसले चाहिँ उसलाई त्यो स्टोरीसँग फेमिलियर बनाउँछ, त्यो बाइबल खण्डसँग फेमिलियर बनाउँछ. भनेको चाहिँ जे पढेको छ त्यो बारेमा रिकल गर्ने, त्यसलाई भन्न लगाउने हरेक मान्छेले सम्झनाबाट. कसैले सम्झेन भने फेरि त्यहाँ हेरेर पनि भन्न सक्छ, तर आफ्नो बोलीमा, आफ्नो भाषामा, आफ्नो विचारमा बुझेर त्यहाँ के भनेको छ त्यसलाई आफ्नो भाषामा भन्ने, त्यसले के हुन्छ त्यो एकदमै फेमिलियर हुन्छ नि त्यसलाई, होइन, त्यसलाई सम्झन्छ नि राम्रोसँग. धेरै पटक 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 सायद एक दुईजनाले गर्ने, एकजनालाई भन्न लगाउने उसले पुरा राम्रोसँग भन्न सकेन, बिरायो भनेदेखि अर्कोले त्यहाँ बिराएको ठाउँमा थपिदिन्छ. गर्दा गर्दा त्यो कुरो पुरा स्टोरी सही प्रकारले आफ्नै भाषामा भन्न सक्छन्. यो दोस्रो स्टेप भयो, होइन. तेस्रो स्टेप चाहिँ यस कथा अथवा खण्डले हामीलाई परमेश्वरको बारेमा के सिकाउँछ त्यो कुरा सोध्ने. दोस्रो चाहिँ जुन चाहिँ खण्ड हामीले हेरेको छौँ त्यहाँ चाहिँ परमेश्वरको बारेमा हामीले के सिक्छौँ, त्यहाँबाट के सिकाउँछ त्यो, यो उत्तर कसले दिइरहेछन् त, भर्खर तपाईँले पहिलोचोटि ल्याएको मान्छेहरू, उनीहरूलाई के पनि थाहा छैन. तर उनीहरू एउटा छ, एकजना मान्छे छ त्यहाँ जो चाहिँ तपाईँलाई स्वागत गरेको छ, स्टडी गर्न चाहन्छ, हि इज ओपन, यु हेभ प्रेड फर मेनी इयर्स, मेनी डेज, त्यो कुरो थाहा छ त्यहाँ. त्यसैले यो प्रश्नको उत्तर पनि उनीहरूले दिन्छन्. एउटा कुरा अस्ति मैले तपाईँलाई भनेको थिएँ, जब मान्छेहरूलाई परमेश्वरको वचनबाट केही कुरा भन्न लाउँछौ नि, परमेश्वरले चाहिँ यहाँबाट परमेश्वरले के भन्छ यो प्रश्न, हामीले परमेश्वरको बारेमा के सिकेका छौँ, यहाँबाट के सिकाउँछ. जब उहाँ उनीहरूले त्यो यो सिके भन्छ नि, त्यो एउटा घोषणा जस्तै हो, त्यो चाहिँ उनीहरूको हृदयमा काम गर्छ भन्छ, होइन. चौथो, अनि यस कथा वा खण्डले हामीलाई मानव जातिको बारेमा अथवा मानिसको समस्या अथवा मानिसको बारेमा के सिकाउँछ भनेर त्यो नयाँ मान्छेलाई सोध्ने. परमेश्वरको बारेमा, मानिसको बारेमा, त्यो खण्डलाई मात्रै हेर्ने. अब त्योभन्दा अरू बाइबलको यहाँ यस्तो भनेको त्यहाँ के पनि होइन, सिम्पल, एकदम सरल, त्यही खण्ड मात्रै. अनि तपाईँले यो रिटेल गर्दा नै सबै मान्छेको दिमागमा घुसिसकेका हुन्छ कि त्यो खण्डमा के छ, बुझ्नुहुन्छ, एकदमै महत्त्वपूर्ण. अब पाँचौँ कुरा चाहिँ के छ, सोध्नुहोस् कि परमेश्वरले उनीहरूलाई व्यक्तिगत रूपमा कस्तो प्रतिक्रिया दिएको होस् भन्ने चाहनुहुन्छ भनी उनीहरूले विश्वास गर्छन्. ती मान्छेहरूले अब यो खण्ड अनुसार चाहिँ परमेश्वरले हामीले के गरोस् भनेर परमेश्वरले चाहनुहुन्छ, त्यो कुरा चाहिँ उनीहरूलाई सोधिन्छ यो प्रश्नमा. त्यस कारण त्यो पनि उनीहरूले भन्छन्, त्यो खण्डले चाहिँ हामीले के गरोस् भनेर. जस्तो निकोदेमसको स्टोरीको कुरा गर्यो भने नयाँ गरी जन्मिनु पर्ने रहेछ भन्ने कुरा भयो. सामरी स्त्रीको कुरा गर्यो भने येसुले दिएको पानी खानुपर्ने, जुन चाहिँ फेरि पनि येसुमा विश्वास गर्ने कुरा हो, त्यो कुरो बुझिन्छ त्यहाँनिर, होइन. त्यसै प्रकारले हामी यहाँ प्रश्न गर्दछौँ, त्यो पनि विश्वास नगरेका तपाईँको बाइबल स्टडीमा बसेका मान्छेहरूलाई यो प्रश्न सोधिन्छ, अनि उनीहरूले त्यही जुन खण्ड छ त्यसैमा हेरेर उत्तर दिने. अनि छैटौँ कुरा चाहिँ सोध्नुहोस् कि परमेश्वरले उनीहरूलाई समूहको रूपमा, एउटा अर्को प्रश्न थियो, ए व्यक्तिगत रूपमा चाहिँ परमेश्वरले उनीहरूलाई व्यक्तिगत रूपमा कस्तो प्रक्रिया दिएको, एउटा चाहिँ व्यक्तिगत रूपमा, एउटा सामूहिक रूपमा उनीहरूले कसरी परमेश्वरलाई जवाफ दिने. यो अहिले भर्खरै सुनेको कुरामा उनीहरूले के गर्नुपर्छ, द्याट्स अ मेन पोइन्ट, वाट सुड दे डु, परमेश्वरले के गर भनेर भन्दै हुनुहुन्छ, व्यक्तिगत रूपमा अथवा एज अ ग्रुप, सामूहिक रूपमा. अनि त्यो कुरो त्यो खण्डबाट उनीहरूले भन्छ. त्यसपछि अन्तिम कुरा, सातौँ पोइन्टमा चाहिँ तिनीहरूलाई सोध्ने कि तिनीहरूले यो आज सिकेको कथा अथवा कुरालाई उनीहरूले कसलाई बाँड्न सक्छन्. उनीहरूले एकजना मान्छेको नाम भन्नु पर्यो, उनीहरूले सम्झनु पर्यो, उनीहरूको परिवार, साथी, मित्र, कुनै न कुनै व्यक्ति, अनि उसले त्यो मान्छेलाई गएर तुरुन्तै सेयर गर्नलाई हामीले भन्छौँ. त्यसैले यो एउटा फर्स्ट प्रोसेस हो. तपाईँलाई आज मैले जति कुरा भनेको थिएँ यो सबै कुरा सिद्धिएन. अब पाँचौँ स्टेप चाहिँ के छ भनेदेखि, त्यो चाहिँ डिस्कभरी बाइबल स्टडी, यो सातवटा पोइन्ट. अब पाँचौँ स्टेप चाहिँ उनीहरूले सिकेको जुन चाहिँ कथा अथवा जुन चाहिँ स्टोरी, जुन चाहिँ बाइबलको कुरा छ, तुरुन्तै कुनै नयाँ व्यक्तिलाई उनीहरूले पढ्नलाई अथवा भन्नलाई चाहिँ प्रोत्साहन गर्ने, शान्तिको व्यक्तिको खोजी गर्ने, जस्तो आफ्नो घरानाका सुसमाचार प्रचारको अनुमति दिन्छन् त्यो व्यक्तिहरूलाई। दोस्रो स्टेप भनेको चाहिँ त्यो झुन्डालाई तपाईँले अलिकति अगाडि बढाउनु भएको चाहिँ हामीले चारमा हेरेको थियौँ के अरे त्यो झुन्डालाई चाहिँ अब फेरि अर्को ग्रुपलाई प्रार्थना गरेर उनीहरूले त्यो सुरु गर्छ। आजको टाइम नभएर तपाईँलाई सबै म बताउनु भ्याउँदिनँ, अर्कोचोटि म फेरि गर्नेछु। अनि पुरै समूहले ख्रिस्टलाई सँगै पछ्याउने निर्णय गरेपछि तिनीहरूलाई ख्रिस्टका अन्य सबै आदेशहरूसँगै अरू परमेश्वरको वचन नियमहरू पालन गरेर मण्डलीको रूपमा विकास गर्नलाई कुनै अगुवाले त्यहाँ प्रशिक्षण गर्छ। त्यसपछि त्यो ग्रुपमा पनि त्यस्तै गर्न सक्ने मान्छेलाई तालिम दिन थाल्छ र उसले अर्को ग्रुपलाई उनीहरूले नै सुरु गर्छ। तर जो मान्छेले तालिम दिने र सुरु गर्ने गर्छ त्यसलाई चाहिँ त्यो पहिला उसलाई गर्ने व्यक्तिले कोच गरिराख्छ बाहिरबाट, ऊ फेरि त्यो ग्रुपमा जाँदैन। एक्चुअली भन्नुपर्दा के हुन्छ भने यो ग्रुपमा चाहिँ जब यहाँनिर यो बाइबल स्टडीमा अलिकति उनीहरू सक्ने हुन्छन्, गर्न सक्ने हुन्छन्, त्यसपछि त्यो जुन व्यक्तिले सुरु गरेको थियो आफैले नगरिकन त्यो पर्सन अफ पिसलाई गर्न लगाउँछ र ऊ चाहिँ त्यहाँ नजान सक्छ। उसले चाहिँ त्यो पर्सन अफ पिसलाई मात्रै भेटेर सिकाउन सक्छ अगाडि नै, होइन त्यसको बारेमा। त्यसरी चाहिँ यो प्रयास चाहिँ सुरु गरिन्छ। झुन्डको कुराहरू अरूलाई तुरुन्त बाँड्ने कुरा चाहिँ अर्को हुन्छ, त्यसपछि यसलाई मण्डलीमा विकास गर्ने कुरा अब। त्यसैले यो चाहिँ सुसमाचार प्रचार अभियानको एउटा स्टेपहरू हो। तर तपाईँलाई मैले सुरुमा भनेको जस्तै के भन्न चाहन्छु भनेदेखि यो त खालि छोट हो, तपाईँलाई धेरै कुरा छ। आई विल डु द्याट नेक्स्ट स्टेप हगि। यो जुन चाहिँ सातवटा बाइबल स्टडी कुरा छ, अब अर्कोचोटि चाहिँ मैले के तपाईँलाई भन्छु भनेदेखि, जब कुनै नयाँ मान्छे हामीले के हेऱ्यौँ यहाँ एउटा प्रार्थना एक महिनासम्म दिनमा पाँचचोटि कसरी गर्न सक्नुहुन्छ, यु प्रे, समबडी इज ट्राइङ टु डु समथिङ, प्रार्थना गर्ने, पर्सनल पिस खोज्ने, त्यसपछि त्यो मान्छेको कन्ट्याक्टबाट त्यसको ग्रुपमा त्यसको परिवारमा जाने। एउटा अर्को पोइन्ट चाहिँ के रहेछ भने एउटा परिवारमा तपाईँले विश्वास गर्नु हो भने त्यही घरहरूसँग जस्तै सुरु गर्नुहुन्छ, त्यसलाई चर्चमा ल्याउनुहुन्न, त्यो ग्रुपलाई नै हुर्काएर त्यो ग्रुपले फेरि अर्को ग्रुप सुरु गर्न लाउनुहुन्छ, त्यहाँ सक्षम बनाउनुहुन्छ। त्यसरी हाउस चर्च भन्छ, ठाउँ ठाउँमा प्रशस्त चर्चहरू अगाडि बढिराखेको हुन्छन्, एउटा एउटा झुन्डको रूपमा बढिराख्नु। यो दिस इज अ रियल, मैले तपाईँलाई भनेन 80,000 चर्च इन्डियामा 5-7 वर्षको अन्तरालमा सुरु भएको छ। दिस इज अ रियल स्टोरी इफ वी रियली डु। अनि तपाईँलाई म सबै कुरा सिकाउन चाहन्छु, आज खालि एउटा फर्स्ट स्टेप मात्रै तपाईँलाई म भनिरहेको छु, होइन। सो अर्को स्टेपमा चाहिँ यो चर्च प्लान्टिङ, तपाईँ एकजना मान्छे हुनुहुन्छ, तपाईँले चाहिँ अब यो सुसमाचार प्रचार अभियानलाई सुरु गर्न योजना गर्नुभयो, त्यसको कदमहरू के गर्ने र कसरी कति समय लगाएर एउटा गाउँमा पस्दाभन्दा अगाडिदेखि त्यसपछि पसेर त्यसलाई चर्च बनाएर त्यो मान्छेको चर्चलाई फेरि अर्को गाउँमा जान तयार गर्ने त्यसको स्टेपहरू चाहिँ अर्कोचोटि हामी सिक्नेछौँ। अर्को कुरा के सिक्न सकिन्छ भनेदेखि, हरेकचोटि जब मान्छे भेटिन्छ नि, अघि मैले दुईवटा प्रश्न गरेको थिएँ त्यो नयाँ मान्छेलाई, तपाईँ कुनै कुरा छ तपाईँको जीवनमा जसको लागि तपाईँ धन्यवादी हुनुहुन्छ, अर्को कुरा कुनै समस्या चिन्ता फिक्री सङ्घर्ष तपाईँको जीवनमा केही छ, अनि पछि तपाईँले उनीहरूको लागि प्रार्थना गरिदिन सक्नुहुन्छ, अनि त्यसपछि त्यो मिटिङ कसरी सुरुदेखि अन्तसम्म के एक्टिभिटिज कसरी सञ्चालन गरिन्छ त्यसको बारेमा छुट्टै शिक्षा छ। त्यसपछि तपाईँलाई दुई चारवटा लेक्चर भनौँ न, त्यो बाइबल अध्ययन टपिक्समा आज्ञा पालन सम्बन्धी, प्रेम सम्बन्धी, यो सबै कुराहरू करिब करिब 7-8 जति क्लास चाहिँ म गर्न सक्छु, अनि त्यसपछि सायद तपाईँले सुरु गर्न सक्नुहुन्छ। यु नो वाट, प्रार्थना गर्नुहोस्, वाइ नट, हामी किन नगर्ने नेपालमा यो, किनभने तपाईँ र मैले कसैको संस्थामा जाहिर खाने होइन नि, हामीले त प्रभुको संस्थामा हो नि, वी हेभ चोज टु सर्भ गड, हिज विथ, उहाँ हामीसँग हुनुहुन्छ, हामीले उहाँलाई सेवा गर्न सुरु गरे हो, उहाँको वचन हाम्रो हातमा छ, उहाँको आत्मा हाम्रो हृदयमा हुनुहुन्छ, होइन, अनि वाट एभर हिज कल, उसले हामीलाई जुन कुराको लागि बोलाउनु भएको छ, बचाउनु भएको छ, बिलिभ हिम, विश्वास गर्नुहोस्, हामीले त्यसलाई अगाडि बढाउन सक्छौँ। धेरै जस्तो हाम्रो देश जस्तो देशमा बिग्रिएको कुरा थाहा छ के, बाहिरको पैसा हेर्ने, हुन त म अमेरिकामा बसेर तपाईँलाई भन्यो भने अप्ठ्यारो लाग्छ, होइन, बाहिरको पैसा हेर्ने, जागिर खोज्ने, पैसा पनि चाहिन्छ, लेट्स डु इट विथ राइट पर्पज, परमेश्वरमा भरोसा गरेर, उहाँकै चेलापनको कुरा गरेर हामी परमेश्वरको काम गरौँ. यो मेरो एकदम गढेको कुरा यही हो. त्यही कारण तपाईँलाई म यो सबै कुरा गर्न तयार कोसिस गरेको छु. अर्कोचोटि हामी अर्को स्टेपमा जान्छौँ. झट्ट कसैको प्रश्न छ भने एउटा दुईवटा यतिखेर सोध्न सक्नुहुन्छ, कसैको छ, नत्र प्रार्थना गरेर आजलाई रोकौँ.
जय मसीह.
जय मसीह.